म अरू चाहिँ पढ्दै गर्छु. नमस्ते. आजको छलफल चाहिँ यो नेपालमा डिजेबिलिटी पोलिसी सम्बन्धी रहेको छ. यसमा चाहिँ मुकुन्द हरिदाल, उहाँ चाहिँ नेशनल फेडरेशन अफ द डिसेबल नेपालको अहिले सचिव हुनुहुन्छ होइन सर, सचिव हुनुहुन्छ. यो बाहेक उहाँ चाहिँ अन्य डिसेबिलिटी रिलेटेड इन्स्टिट्युसनसँग लामो समयदेखि एडभोकेसीको रूपमा काम गरिरहनु भएको छ. आउँदो मंगलबार चाहिँ आर्ट डिस्कसन सिरिज छ. यसमा चाहिँ कुर्सी दास गुप्ता, उहाँ चाहिँ भिजुअल आर्टिस्ट हुनुहुन्छ, उहाँहरू बोल्दै हुनुहुन्छ. त्यस पछाडि हाम्रो फिल्म चौतारी छ, द लास्ट बोल्सेभिक भन्ने, त्यो देखाइन्छ. र त्यस पछाडि चाहिँ नेपाल र इण्डियाका लेफ्ट माथिको छलफल छ, जसमा चाहिँ श्रीनिवासन भी रमणी, उहाँ चाहिँ इकोनोमिक एण्ड पोलिटिकल विकली सँग आबद्ध हुनुहुन्छ. र यो डिस्कसन चाहिँ अङ्ग्रेजीमा हुनेछ. त्यस पछाडिको हिस्ट्री डिस्कसन सिरिज चाहिँ खम्पा विद्रोहको निशस्त्रीकरणमा नेपाली सेनाको भूमिका, यसमा चाहिँ प्रेम सिंह बस्नेत, ऊ चाहिँ नेपाल आर्मीसँग रिलेटेड हुनुहुन्छ. त्यस पछाडिको छलफल चाहिँ आफ्नै लेखनबारे ऋषिराज भरत, उहाँ चाहिँ लेखक हुनुहुन्छ. कार्यक्रम शुरू गर्नुभन्दा अगाडि एकचोटि परिचय गरौं. म देवेन्द्र उप्रेती, म माथि चौतारीमा
जान्छु. म पूर्ण टपोर, म ऋषिराज हुन्छ.
मुकुन्द दाहाल,
सुरुमा अहिले मुकुन्दजीले डिसेबिलिटी पोलिसी सम्बन्धी केही कुरा गर्नुहुन्छ, पछि हामी खुल्ला छलफलमा अरू कुरा गर्न सकिहाल्छौँ.
धन्यवाद देवनजी. यो मार्टिन चौतारीमा पोलिसी डिस्कसन सम्बन्धमा आज जुन अपाङ्गता सम्बन्धी जुन डिस्कसन राख्नुभयो, यो आफैमा पनि अत्यन्त सराहनीय कुरा हो. यो विषय छनौट भएकोमा म नेपाल पोलिसी रिसर्च नेटवर्क एनपीआरएन मार्टिन चौतारी लगायत अर्को संस्था नि छ हाम्रो, होइन, आभार व्यक्त गर्न म चाहन्छु. म यहाँहरूसँग उपस्थित हुनुभयो, अपाङ्गताका सवालहरू र अहिलेसम्मका राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चाहिँ के कसरी यो पोलिसीहरू डेभलप भएका छन्, नभए अलि नजिक नजिक बसौँ न, अलिक टाढा होइन, अलिवर्तीय सहर नभए चाहिँ हामी धेरैजना छैन होइन, भन्ने सम्बन्धमा अलिकति केही छलफल गरौं न भनेर भएको प्रस्ताव अनुसार म यहाँ उपस्थित छु. म राष्ट्रिय अपाङ्ग महासंघ मा सचिवको रूपमा कार्यरत छु. पेसाले म वकालत गर्छु, म कानून व्यवसायी पनि हुँ, कानूनको विद्यार्थी हुँ. र मेरो त्यहाँ राष्ट्रिय अपाङ्ग महासंघमा संलग्नता कसरी भयो भन्ने सम्बन्धमा, मेरो छोरी चाहिँ बौद्धिक अपाङ्गता भएकी छिन्. बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ आफ्नो वकालत आफ्नो बारेमा आफै भन्न व्यक्त गर्न नसक्ने हुँदा अभिभावकहरूले चाहिँ प्रतिनिधित्व गर्ने चाहिँ अधिकारमुखी अवधारणामै यो विश्वव्यापी रूपमा यो प्रचलन छ. त्यसै अनुसार म अधिकारमुखी अवधारणामा स्थापित अपाङ्गता भएका व्यक्तिहरूको सेल्फ हेल्प अर्गनाइजेसन, अम्ब्रेला अर्गनाइजेसन, छात्र संस्था राष्ट्रिय अपाङ्ग महासंघमा म नेतृत्वकर्ताको रूपमा अहिले म संलग्न छु, सक्रिय छु. र म बौद्धिक अपाङ्ग र अभिभावकको राष्ट्रिय संघको अध्यक्षको रूपमा पनि कार्यरत छु. यो मैले व्यक्तिगत रूपमा मेरो अलिकति कसरी सम्बन्धमा भयो भन्ने सम्बन्धमा बताएँ. वास्तवमा अपाङ्गताको विषय अहिले हामी पोलिसी लेभलमा कसरी अपाङ्गताको विषय अगाडि बढ़िरहेको छ भनेर हेर्नुपर्दा, अन्तर्राष्ट्रिय रूपमा UNCRPD युनाइटेड नेसन्स कन्भेन्सन अन द राइट्स अफ पर्सन विथ डिसेबिलिटी, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि होइन, यो 2006 संयुक्त राष्ट्र संघले चाहिँ प्रस्तुत गर्यो विश्व समुदाय बीचमा. र यो नेपालसम्म आइपुग्दा सन् 2009 डिसेम्बर 27 नेपालले यसलाई अनुमोदन गरेर यो विश्वको सबैभन्दा अपाङ्गता क्षेत्रमा सबैभन्दा आधुनिकतम दस्तावेज नेपालले अनुमोदन म लागू गर्छु भनेर उसले चाहिँ अनुमोदन गरिरहेको र त्यो गरिसकेको अवस्था छ भने, अर्कातर्फ त्यो अन्तर्राष्ट्रिय दस्तावेजको आधारमा नेपालमा केही पोलिसीहरू बन्ने क्रम शुरू भएको छ। भर्खरै अंग्रेजीमा एक्सेसिबिलिटी गाइडलाइन भन्छ, यो भर्खरै प्रकाशित भएको 2079 अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, यो चाहिँ भर्खरै मात्रै प्रकाशित भएको छ नेपाल सरकारले लागू गरेको। अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका 2079, यो चाहिँ त्यो सीआरपीडी अथवा त्यो महासन्धिको अनुकूलको दस्तावेज हो। सबैभन्दा अनुकूलको दस्तावेज भनेको पहिलो दस्तावेज यो नै हो, जो भर्खरै मात्रै यो डिस्ट्रिब्युट पनि भइसकेको छैन, यो भोलि मात्रै यसको लन्चिङ हुँदैछ नेपाल सरकारले भोलि यसलाई चाहिँ पब्लिकमा लानलाई उद्घाटन गर्छ। मैले एक कपी म पनि यसमा संलग्न भएको भएर मैले यो बोकेर ल्याएको यहाँ सान्दर्भिक होला भनेर। यो सबैभन्दा पछिल्लो डकुमेन्टको आधुनिकतम डकुमेन्ट हो नेपाल सरकारले नेपालको तर्फबाट प्रस्तुत भएको। अब योभन्दा अगाडि चाहिँ यो अपाङ्गता सम्बन्धमा के रहेछ त भनेर हामीले हेर्नु पर्दा, मेरो अगाडि मैले एकदम होइन दिग्गजहरू देखिरहेको छु जो पक्कै धेरै वसन्त गरेर धेरै अनुभव हासिल गर्नुभएको छ, म सबैलाई एकदम सम्मान गर्न चाहन्छु। वास्तवमा पूर्वीय दर्शनमा अपाङ्गता चाहिँ पहिल्यैदेखि समावेशी रहेछ। हामीलाई थाहा छ महाभारतमा शकुनीको निकै अहम रोल देखिन्छ, उनी पनि अपाङ्गता भएका व्यक्ति थिए, धृतराष्ट्र राजा नै थिए, उनकी श्रीमती गान्धारी होइन, गान्धारीले जसले चाहिँ आफ्नो उसको लागि भनेर उनी पनि उनले पनि दृष्टिविहीन जिन्दगी चाहिँ बिताए। त्यहाँ के देखिन्छ भने त्यो समाजमा पनि अपाङ्गता भएका व्यक्तिहरू छन् रहेछन् भन्ने कुरो पूर्वीय दर्शनमा देखिन्छ। यसले के देखाउँछ भने हाम्रो पूर्वीय संस्कृति अपाङ्गता फ्रेन्डली थियो भन्ने देखाउँछ। यो कुराले बुद्धले ज्ञान प्राप्त गर्ने बेलामा मान्छे सबै मर्छन्, मान्छे बिरामी हुन्छन् अथवा अपाङ्गता पनि हुन सक्छ भनेर भन्न खोजिएको हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ होइन। बुद्धले ज्ञान प्राप्त गर्ने बेलामा भनेपछि त्यो पनि के भयो भने हाम्रो यो पूर्वी दर्शन यो अलिकति ऐतिहासिक रूपमा ऐतिहासिक दस्तावेजहरूले पनि अपाङ्गतालाई चाहिँ समेटेर समावेशी बनाएको भन्ने कुरो चाहिँ हामीले अनुभूत गर्न सक्छौँ, यो हामीले चाहिँ फिलिङ गर्न सक्छौँ। यो संस्कृतिबाट विकास भएको हाम्रो चाहिँ समाज हो, हाम्रो संस्कार हो। यो संस्कार कसरी डेभलप हुनु पर्थ्यो, कहाँ गएर यसको चाहिँ सही रूपमा चाहिँ उपयोग हुन सक्यो अथवा सकेन, तर अहिले हामी दुर्भाग्यवश हामीसँग पोलिसीहरू जति छ त्यो पनि हामीले लागू गर्न सकेको अवस्था चाहिँ छैन। अहिलेको स्थितिमा त्यसरी बढेको पूर्वीय दर्शनको उसलाई समेत आधार बनाएर हामीले बनाउँदाखेरि हामीले काम गर्दाखेरि निकै डेभलप पोलिसीहरू र डेभलप संस्कार हामीले विकास भइसक्नु पर्नेमा हामीसँग यहाँ अहिले त्यस्तो सुसंस्कृत समाज विकास हुन सकेको छैन। हाम्रो आधुनिकतम समाजमा अपाङ्गताका पोलिसीहरूलाई एड्रेस गरेको सबैभन्दा पहिलो दस्तावेज भनेको चाहिँ मुलुकी ऐन 2020 हो। मुलुकी ऐन 2020 अपाङ्गताका सम्बन्धमा केही प्रावधानहरू त्यहाँ राखेको छ, तर ती प्रावधानहरू पनि अधिकारमुखी अथवा उनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ एउटा मानवीय रूपमा हेर्नुपर्छ भनेर होइन कि दयाको रूपमा समाजमा उनीहरूलाई चाहिँ दया माया गर्नुपर्छ, उनीहरूलाई कतै न कतै सुरक्षित राख्नुपर्छ भन्ने किसिमले चाहिँ केही कुराहरू मुलुकी ऐन 2020 चाहिँ त्यहाँ सामेल भएर अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ सिधा दिनु, उनीहरूलाई कहीँ छन् भने उनीहरूलाई दया गरेर चाहिँ पैसा दिनु अथवा उनीहरूको लागि दान धर्म गर्नु भन्ने खालका प्रावधानहरू र अपाङ्गता भएका व्यक्तिहरूले कतिपय केही अपराधै गरेछन् भने पनि उनीहरूलाई अलिकति छुट दिनु भन्ने खालका प्रावधान मुलुकी ऐनले चाहिँ राखेको देखिन्छ। मुलुकी ऐनमा भएका ती प्रावधानहरूलाई नै फलो गर्दै हाम्रो समाजले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई मन्दिरहरूमा विभिन्न ठाउँहरूमा काहीँ माग्नेको रूपमा काहीँ के रूपमा यसरी निरीह रूपमा प्रस्तुत गरेर उनीहरू चाहिँ झन समाजमा झन पिछडिएर गएको अवस्था पनि हाम्रो यो बीचमा छ। सबैले के दया गरेर 2 रुपियाँ पैसा 5 रुपियाँ 10 रुपियाँ दिन थाले, सबैले चाहिँ गरे यो त राम्रै हुनेहरू त भनेर भन्दै अहिले पनि हामी स्वर्णपाकदेखि लिएर पशुपतिसम्म देख्न सक्छौँ सामान्यतया मान्छेहरू कतिपय त अपाङ्ग खुट्टा हातखुट्टा अपाङ्ग बनाएर अथवा अपाङ्ग देखिने गरेर पनि बस्ने गरेको हामी अहिले पनि देख्छौँ। अब हामीले केही गर्न सकिरहेका छैनौँ, तपाईँ हामी चाहिँ अपाङ्गता क्षेत्रमा वकालत गर्छौँ, तर पनि यो हामीले चाहिँ हेरिरहनु पर्ने अवस्था अहिले पनि विद्यमान छँदैछ। यसरी पोलिसी अगाडि बढ्ने क्रममा के भएको देखिन्छ भने मुलुकी ऐनले जे जति समेट्यो ती कुराहरूले पनि अगाडि बढ्दै गएर अब केही गर्नुपर्छ यो क्षेत्रमा भनेर विश्वव्यापी रूपमै एउटा अपाङ्गता भएका व्यक्तिहरूको लागि कुनै अलि अधिकार स्थापित गर्ने खालको केही काम गर्नुपर्छ भनेर एउटा हुइमा आयो। अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष मनाउने भनेर 1981 चाहिँ अन्तर्राष्ट्रिय रूपमा अपाङ्गता वर्ष मनाउने भन्ने कुरो भएपछि नेपाल संसारभरि मनाइयो। त्यसै अन्तर्गत नेपालमा पनि 2039 सालमा अपाङ्गता सम्बन्धमा चाहिँ सबै खाले अपाङ्गता भएका व्यक्तिहरूका कुनै न कुनै रूपमा संगठित गर्नुपर्छ भनेर यहाँ विभिन्न कार्यक्रमहरू सञ्चालन गरियो र नेपालमा पनि कुनै एउटा त्यस्तो पोलिसी बनाउनुपर्छ जसले अपाङ्गता भएका व्यक्तिहरूलाई समेटोस्, अपाङ्गता भएका व्यक्तिहरूको हकी संरक्षण गरोस् भनेर त्यो बेलामा सायद त्यो राजा सक्रिय भएको बेलामा कतैबाट त्यो हायर गरेर ल्याएको पनि हुन सक्छ। अत्यन्त राम्रो दस्तावेज चाहिँ 2039 सालमा अपाङ्ग संरक्षण कल्याण ऐन भनेर आएको छ। त्यो चाहिँ संहिताबद्ध छ, मुलुकी ऐनका कतिपय कुराहरू पनि त्यहाँ एड्रेस भएका छन् र त्यो अपाङ्गता संरक्षण कल्याण ऐनमा शिक्षा, स्वास्थ्य, रोजगारी, तालिम लगायतका कुराहरूको एकदम राम्रोसँग प्रवर्धन गरिएको छ, लेखिएको छ। त्यो बेला बनेको त्यो ऐन त्यो एसियाली मुलुकहरूमै उदाहरणीय ऐन हो भनेर प्रशंसा भएको थियो। पहिलो ऐन भनेर त्यसरी यो एसियाली क्षेत्रमा यो पहिलो ऐन भएर आयो भनेर चाहिँ निकै राम्रो प्रशंसा भएको अवस्था हो। अब कुरो आउँछ कुनै पनि ऐनहरू अथवा दस्तावेजहरू त्यो आफै गरेर त्यसले सबै काम गर्ने त होइन, त्यो त कार्यान्वयनमा जानु पर्यो, त्यो समाजमा त्यो भिज्नु पर्यो, त्यो ऐन त्यसपछि कसरी कार्यान्वयनमा भयो भनेर भन्ने सम्बन्धमा चाहिँ फेरि हामीले जब ऐन कार्यान्वयनको चरणमा गयो एकदमै कार्यान्वयन हुन चाहिँ अब सम्बन्धित स्टेक होल्डर अब गर्ने मान्छेहरूले गरेन, अपाङ्गता भएको व्यक्ति आफूले जुन त्यो खोजेर अधिकार प्राप्ति गर्नुपर्ने हो त्यो गर्नको लागि पनि तयार नभएको स्थिति थियो, संगठनहरू सक्रिय रूपमा आइ नसकेको अवस्था थियो, जसले गर्दा त्यहाँ दिइएका कानूनी अधिकारहरू चाहिँ उपभोग हुन सकेको अवस्था चाहिँ अहिलेसम्म पनि छैन। त्यहाँ चाहिँ सामान्यतया हुन त त्यो ऐन अहिले हामी के भन्छौँ भने यो चाहिँ कल्याणकारी अवधारणामा आधारित ऐन हो भनेर भन्छौँ हामी, हुन पनि त्यसमा चाहिँ गरिनेछ राखिनेछ भन्ने कल्याणकारी नै कुरा छ। त्यो समय कल्याणकारी नै समय हो, हामीले अहिले समयलाई चाहिँ अहिलेको समय हेरेर त्यसलाई क्रिटिसाइज गर्न मिल्दैन, त्यो कल्याणकारी अवस्थाकै समय हो। त्यो समयमा गरिएको त्यो प्रावधानहरू हामीले चाहिँ राम्रोसँग लागू गर्न सकेको भए अहिले हामी एसियाली मुलुकहरूमा जापानहरू कोरियाहरू जत्तिकै चाहिँ अपाङ्गता भएको क्षेत्रमा अपाङ्गताको विकास हुने सँगसँगै अन्य क्षेत्र अटोमेटिकल्ली विकास हुन्छ। त्यो लागू गर्न नसकेको कारणले गर्दा हामी एकदमै पछाडि छौँ। त्यहाँ भएका शिक्षाका प्रावधानहरू त्यहाँ निशुल्क शिक्षा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क शिक्षाको व्यवस्था गरिएको छ अपाङ्ग संरक्षण कल्याण ऐनमा, तर प्र्याक्टिसमा त्यो कुरो व्यवहारमा उतारिएन। त्यो कुरोले अझै पनि स्कूलहरूमा भन्ने हो भने अहिलेसम्म पनि स्कूलहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले दावी गरेन भने उसले त्यो खोजी गरेन भने अथवा प्राइभेट स्कूलहरूमा अहिले पनि त्यो शुल्कहरू लिइरहेका सरकारी स्कूलमा यताकता शुल्क लिइरहेको अवस्था छ। पछि यो त यस्तो शुल्क लिनु हुँदैन भनेर सर्वोच्च अदालतमा मुद्दा पनि पर्यो, मुद्दाले पनि निशुल्क शिक्षा सबैलाई भर्ना काहीँ पनि भर्ना शुल्कहरू केही पनि नलिनु अन्य कुनै पनि किसिमका शुल्कहरू नलिनु भनेर चाहिँ निर्देशन जारी भयो अदालततर्फबाट पनि। अझै पनि त्यो फैसला लिएर गएर यहाँ त यस्तो छ त भनेर भनिसकेपछि पनि यो के गर्ने, यो अपाङ्गलाई चाहिँ निशुल्क दिने हो भनेर सोधेर पठाएर अनि माथिबाट ल हुन्छ भनेर आयो भने मात्रै बल्ल चाहिँ निशुल्क गर्ने चरण अझै पनि छँदैछ। स्वास्थ्यमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारी अस्पतालहरू र प्राइभेट अस्पतालहरू पनि निश्चित सयहरू चाहिँ सुरक्षित गर्नु भनेर चाहिँ त्यहाँ लेखिएको छ। त्यो कुरोहरू पनि अझैसम्म पनि लागू भएको छैन। हिजो अस्ति मात्रै एउटा वीर अस्पतालमा एउटा युनिट खुल्यो, त्यो युनिटमा त्यसमा के भनिएको छ भने अब वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूका लागि निशुल्क जाँचदेखि लिएर मेडिसिनहरू सबै उपलब्ध गराउने भनेर चाहिँ पत्र पत्रिका आएर विज्ञापन गरियो, त्यहाँ पत्रकार सम्मेलन पनि गरेर प्रचार प्रसार गरियो, तर अझै पनि मान्छेहरूलाई थाहा छैन त्यहाँ गएर त्यो लिनुपर्छ भनेर भन्ने कुरो त्यो एकचोटि त्यो भनियो, बिस्तारै त्यो फेरि सेलाउँदै जाने अवस्थाहरू पनि छ। त्यो के कसरी राज्यले त्यसलाई प्रमोट गर्नुपर्ने हो, नजिकको ठाउँमा कसरी उपलब्ध गराउने हो भन्ने सम्बन्धमा स्वास्थ्यमा अहिले पनि त्यसरी अपाङ्गता भएका व्यक्तिहरूको पहुँच हुन सकेको अवस्था छैन। एक किसिमको हरेक मान्छे आफ्नो स्टेजमा जुनसुकै समयमा कुनै न कुनै अवस्थामा अपाङ्गताबाट गुज्रिन्छ। हेर्नुहोस् संसारमा त व्याख्या गर्दै जाने हो भनेदेखि जोसुकै मान्छे आफ्नो लाइफमा कुनै न कुनै समयमा त्यो अपाङ्गताबाट गुज्रेकै हुन्छ, त्यो चाहे वृद्ध अवस्थामा होस्, हामी अब म अहिले चाहिँ जुनसुकै किसिमले सक्षम छु भनेर मैले मेरो घर चाहिँ अपाङ्गता फ्रेन्डली बनाइनँ भने भोलि त्यो मेरो घर मेरै लाइफ बिरानो हुन सक्छ। हामीले यसरी पनि सोच्नुपर्ने दिन चाहिँ आइसकेको अवस्था चाहिँ अहिले छँदैछ होइन। अब हामीले त्यही हुनाले स्वास्थ्य सम्बन्धी अब विधेयकमा उतिखेर 39 सालको ऐनलाई टेकेर अहिले हामीले चाहिँ एकदम निशुल्क गर्यौं भनेर हिजो अस्ति मात्रै मन्त्रीजीहरू पनि एउटा उसमा गर्दै हुनुहुन्थ्यो, भाषण गर्दै हुनुहुन्थ्यो, उहाँ गौरवको साथ भन्नुभयो हुन्छ ठिकै हो नयाँ काम सुरुवात गरेको, तर राज्यले त्यतिखेरदेखि 2039 सालदेखि लिएर अहिले आएर सबै अपाङ्गता भएका व्यक्तिहरू एकदम सेटलमेन्ट भइसक्नु पर्ने बेलामा अहिले पनि फेरि केही कामहरू गर्दै गरेको अवस्थाहरू छ। यसको यो ऐनको नियमावलीले नै कुनै पनि ऐनहरू कार्यान्वयन जानको लागि नियमावलीले बढी महत्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यो नियमावली 2051 सालमा आयो धेरै ढिला गरेर, त्यसले पनि ती कुराहरूलाई थप सजिलो पार्नको लागि धेरै कुराहरू बोलेको त छ, तर बोलेको भए पनि त्यसलाई फेरि पनि कार्यान्वयन लानको लागि चाहिँ बजेट नछुट्याइने अथवा सम्बन्धित मान्छेहरू चाहिँ मैत्रीवत नहुने र विभिन्न कारणले गर्दा फेरि पनि त्यो नियमावली 51 सालको नियमावली पनि त्यतिकै थन्केर बसेको अवस्था छ। र अहिले हामी फेरि नयाँ ऐन बनाउने चाहिँ चरणमा गइरहेका छौँ। हामी नयाँ ऐन चाहिँ त्यो सीआरपीडी अनुकूलको चाहिँ ऐन बनाउनु पर्छ भनेर चाहिँ ड्राफ्ट भएर चाहिँ झन्डै झन्डै अस्ति नै संशोधनमा पुगिसकेको स्थिति थियो। फेरि सरकार चाहिँ त्यो पास भएको छैन,
त्यो संशोधन गर्ने समितिमा म पनि थिएँ,
सर पनि हुनुहुन्थ्यो होला, म पनि थिएँ त्यसमा। त्यो ऐन चाहिँ फेरि उहाँबाट फिर्ता आएर अहिले चाहिँ फेरि मन्त्रालयमा त्यतिकै थन्केर बसेको अवस्था छ। त्यो भइरहेको पहिलेको पोलिसी नै कार्यान्वयन भएको छैन, नयाँ हामीले बनाउँदै लिएर गयौँ। मैले त्यो ऐन बनाउने गाउँ ठाउँमा पटक पटक जाँदा त्यो उसमा महिलाको हलमा सर हुनुहुन्थ्यो भनेर मैले भनेको, अपाङ्गता भएका व्यक्तिहरूको उनीहरूको प्रोपर्टी रक्षाको कुरो छैन, मूलिक ऐनका प्रावधान कार्यान्वयन भएको छैनन्, यी कार्यान्वयन गर्नुपर्ने कुराहरू चाहिँ हामी एक्टिभली कार्यान्वयन गरेर अनि यी कुराहरूलाई पनि दुई चार लाइनको भरमा पनि हामीले चाहिँ कार्यान्वयन गर्न सक्छौँ भन्ने कुरो पनि उठिरहेकै हो। अब यस्ता दस्तावेजहरू पनि बनिरहेकै छन्, तर यहाँ मिठा मिठा कुरा छन्। तपाईँ पढ्नुभयो भने यहाँ त रामराज्य भन्छन् नि, स्वर्गको कल्पना गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरू नपुग्ने ठाउँ कहीँ पनि देखिँदैन यो पढ्ने हो भने, तर यो भर्खरै आएको छ। अब यसले चाहिँ उनीहरूको पहुँच, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच कहाँसम्म पुर्याउने भन्ने कुरो हामीलाई हेर्न बुझ्न अलिकति समय लाग्न सक्छ। निश्चित छ यो आफै त यसले ठ्याक्क बनाइदिन्छ होइन, यो त अब दस्तावेज हो, यो अनुसार हामीले व्यवहारमा परिवर्तन गर्यौँ भने पक्कै पनि यसले केही न केही दिन्छ। पोलिसी हामीलाई चाहिन्छ, तर हामी चाहिँ पोलिसीहरू यो यसो गर्दा सरकारलाई के हुँदो रहेछ भने, सरकार मैले यस्तो पोलिसीहरू बनाएर लागि गरिसकेँ कि भनेर उसलाई देखाउनु चाहिँ मजा आउँदो रहेछ। अनि मैले यो अनुसार कानुन बनाएँ भन्नु उसलाई मजा आउँदा, मैले अरू केही नगरी मैले ड्राफ्ट गरेँ, त्यो हामीले त्यो गर्ने सर हामी बस्यौँ बसेर त्यो बनाएको हामीले ड्राफ्ट गर्यौँ भन्नु उनीहरूलाई चाहिँ रमाइलो त रमाइलो भने। अब संयुक्त राष्ट्रसङ्घका विभिन्न सभाहरूमा जाँदाखेरि उनीहरूलाई चाहिँ मैले यस्तो यस्तो बनाएको छु भनेर भन्दा एकदम मजा आउने। हाम्रो नेपालको तर्फ एउटा अस्ति नै म उसमा जेनेभामा गएको थिएँ सिया यो कमिटीको बैठकमा, नेपालको तर्फबाट नेपाल सरकारको मान्छे पनि जानुभएको थियो, यति राम्रा राम्रा कुरा उहाँहरूले प्रस्तुत गर्ने, मैले नेपालमा अपाङ्गता परिचय पत्र संसारमा कहीँ पनि नभएको अपाङ्गता परिचय पत्र चार किसिमको चार वर्गमा बाँडेर नेपालमा अपाङ्गता परिचय पत्र मैले व्यवस्था गरेको छु। ओहो, सबले ताली बजाएर कति स्वागत गरे, कस्तो राम्रो नेपालमा त, नेपालमा त गएर त कहीँ पनि रहन्छ भनेर जेनेभामा उनीहरूले त्यस्तो ताली खाए सबै। अब हाम्रो चार वर्ग हुन पनि टक्क रातो कार्ड, निलो कार्ड, पहेँलो कार्ड, सेतो कार्ड होइन, रातो कार्डलाई चाहिँ 1000 भत्ता, अब अन्त पनि यस्तै 1000 भइसकेपछि निकै हो जस्तो पनि हुँदैछ, हुन पनि 1000 कसैको पनि छैन। नेपालमा सामाजिक सुरक्षा भत्ता 1000 नै सबैभन्दा धेरै हो होइन, यसो दिइरहेछ हाम्रो अदालतले यस्तो फैसला गरिदिएछ। अब हामी चाहिँ 3000 पुर्याउँदैछौँ, पर्सनल एटेन्डेन्सलाई हामी 5000 दिँदैछौँ, अदालतको फैसला हामी एकदम सिरोधाजी गर्छौँ, हामी मान्छौँ, हामी आगामी बजेटमा यो प्रस्तुत गर्छौँ, ल्याउँछौँ, छिटै हामी उपलब्धि ल्याउँछौँ। उहाँहरूले त्यसरी मजाले भन्नुभयो, म पनि त्यहाँ थिएँ, मैले सुनिरहेँ, हो पनि कुरो, दस्तावेज सबै छ, होइन भन्ने अवस्था केही पनि छैन, प्रमाण छ उहाँहरूसँग, टक टक प्रमाण छ, यो गरेको थियो। अब बाहिर उनीहरूलाई उहाँहरूलाई भन्न त्यति मजा छ सरकारका मान्छेहरूलाई। अब हिजो एउटा कार्यक्रममा फेरि समाज कल्याण मन्त्रालयको रविन्द्र आचार्यजीले आएर भन्नुभयो, म रातो किताबको तपाईँको हटाइदिन्छु भएन भनेर उहाँले त्यहाँ गर्नु, सबैजना साथीहरूले अलिकति विरोध पनि गर्नु, हुन पनि हाम्रो क्यापासिटी पनि अलिकति बिलो, मैले अनुभव गरेको के भने, म एउटा प्रोफेसनल्ली पनि हाम्रा जो अपाङ्गता भएका व्यक्तिहरूका सेल्फ हेल्प अर्गनाइजेसनहरू छन् उनीहरूको पनि क्यापासिटीमा अलिकति बिल्डअप गर्नुपर्छ क्या। सरकारको काम हो त्यो, त्यो काम सरकारले उनीहरूलाई क्यापासिटेट बनाएर त्यो पैसा खर्च गर्न सक्ने, सरकार सट्ट्याकलिङ गर्न सक्ने बनाउनुपर्छ, त्यो नागरिक आफैले बन्छ भन्ने छैन, सरकारले त्यो खालको क्यापासिटी बिल्डअप गर्नुपर्छ। नेपालका संघ संस्थाहरूले अब कुनै पनि 2 लाख 4 लाख 5 लाख पैसा दिए भने पनि सही तरिकाले खर्च गर्न नसकेको अवस्था त हुनसक्छ, तर त्यसरी खर्च गरेन भनेर म रातो किताबको पैसा कटाउँछु यहाँ त्यहाँ भनेर भन्दै हुन्थ्यो, पछि उहाँ फेरि भनेर हिँड्नुभयो, हामीले फेरि पछि कटाउनु भयो भनेदेखि ठिकै छ, हामी पनि कसरी गर्नु रहेछ मैले कारण हेरौँला भन्ने कुरो भयो, उहाँ भन्नुभयो हिँड्नुभयो, त्यो मतलब भयो। यस्तो परिस्थितिमा चाहिँ हाम्रो नेपालको पोलिसीहरू गुज्रिरहेको छ। अहिले अदालतले, मैले अहिले छुसा छुवाएँ, अदालतले पनि फैसला गरेको छ अस्ति भर्खरै, अलि पूर्ण अशक्त रूपमा अपाङ्गता भएका व्यक्तिहरूको लागि जसले आफूले आफैलाई टेक केयर गर्न सक्ने रहेनछन् र अर्काको सहायताले पनि उहाँहरूको दिनचर्या चाहिँ सरल हुन नसक्ने स्थिति रहेछ भने नेपाल सरकारले 3,000 चाहिँ भत्ता दिनु र त्यस्तो टेक केयर गर्ने मान्छेलाई 5,000 तलब दिनु भनेर चाहिँ उहाँहरूले फैसला गरेका छ र यो प्रोग्रेसिभ रूपमा मूल्य चाहिँ अभिवृद्धि सँगसँगै यसलाई चाहिँ बढाउँदै लानु भनेर पनि लेखेका छ र प्रत्येक जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणको लागि त्यो त्यस्ता खालका यस्ता ठाउँ बनाउनु जहाँ उनीहरूको संरक्षण होस्, महिला हिंसा अथवा अन्य किसिमका हिंसा भएका मान्छेहरू भए, कुनै प्रोपर्टी भएर चाहिँ युज गर्न नसकेका मान्छेहरू भए उनीहरूले चाहिँ त्यहाँ गएर बस्न पाउन्, त्यस्तो ठाउँमा आफ्नो सम्पत्ति पनि दिएर आफ्नो जीवन रक्षा नै गर्न पाउन् भन्ने खालको ठाउँ जिल्लै पछि बनाउनु भनेर चाहिँ फैसला गरेको छ। त्यो पनि एउटा प्रगतिशील पोलिसीको एउटा नमुना हो, त्यो नभएको होइन। अब त्यो पनि फेरि अब 6 महिनाभित्र चाहिँ त्यसको रिपोर्ट चाहिँ अदालतलाई बुझाउनु भनेर फैसलामै लेखिएको छ, तर 6 महिना बितिसक्यो त्यो गरेको, नेपाल सरकारको पूरक र अन्तिम बजेटबाट 2 बजेट पनि प्रस्तुत गरिसक्यो, अहिलेसम्म कुनै एउटा नमुनाको रूपमा पनि सरकारले हालेको छैन। नेपालका पोलिसी कार्यान्वयनको चरण यस्तो छ। अब यसरी चाहिँ त्यो एउटा हुनुपर्ने गर्नुपर्ने अदालतले आदेश गरेको काम पनि गर्दैन भनेपछि नेपाल गुड गभर्नेन्स र एउटा रूल अफ ल मान्नको लागि चाहिँ एकदमै पछाडि परेको अवस्थामा छ। यो सबै के भने हामी नागरिक समाज, हामी सबै, हामी अब यसरी हामी बसेर छलफल गर्ने मार्टिन चौतारीहरू भए, हाम्रो राष्ट्रिय अपाङ्ग महासंघ लगायतका पत्रकारहरू जो जति हुनुहुन्छ, हामी सबै हाम्रो आफ्नो पनि दायित्वहरू त्यहाँ छ, राज्यभित्र हामी पनि पर्छौं, हामी पर्दैन भन्ने कुरो होइन। सरकारलाई हामीले त्यो कुरो बाध्य गर्न हामीले पनि नसकेको भनेर मान्नुपर्छ, तर अदालत भनेको एउटा राज्यभित्रको महत्वपूर्ण निकाय, सरकार भनेको अर्को अङ्ग, अदालत भनेको अर्को अङ्ग, एकले दिएको अदालतले दिएको निर्देशन राज्यले मान्नै पर्छ भनेर भन्ने हुँदाहुँदै यहाँ कतिपय मानवाधिकार आयोगले दिएका निर्देशनहरू पनि पालना हुँदैनन्, अदालतले दिएका निर्देशनहरू पनि पालना हुँदैन, आफूले बनाएका कानून आफै लागू गरिँदैन, यो खालको अवस्थाले गर्दा हामी अत्यन्त एउटा चाहिँ के भने हाम्रो आफ्नो चाहिँ जुन उत्साह छ त्यो चाहिँ राम्रोसँग उजागर हुन नसकेको र यो गर्न सकिँदैन के हो भनेर भन्ने खालको रूपमा चाहिँ हाम्रो साथीहरू चाहिँ बढ़िरहेको स्थितिमा पनि वकालत त फेरि दिनदिनै बढ्ने कुरा हो। अर्को च्याप्टरबाट हेर्ने हो भने फेरि केही न केही प्रगति नभएको त होइन, फेरि होइन कतिपय अवस्थामा त्यतिखेर हामी चाहिँ यस्तो के हो बसेर अपाङ्गता अधिकार के हो भनेर भन्ने कुरो जान्दैनथ्यौँ भने नेपाल सरकारले भटाभट चाहिँ अनुमोदन गरिदिन्छ, सन्धि महासन्धिहरू नेपालले जति अनुमोदन कसले गरे होला र होइन, भएभरका महासन्धिहरू अनुमोदन गरेछ, मानव अधिकारका दस्तावेजहरू अनुमोदन गरेछ, अनि फेरि सकेसम्म प्रतिवेदन बुझाउन जाँदैन, गइहाल्यो भने पनि विभिन्न चोरी निकायबाट पोलिसीहरू बनाउँछ क्या। तपाईँको अपाङ्गता सम्बन्धी हेर्ने अहिले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको सल्लाहकारको डेस्क भनेर अपाङ्गता सम्बन्धी नै हेर्नको लागि एउटा कमिटी बनाएको छ। उहाँले चाहिँ त्यहाँका आफ्ना मान्छेहरू, बाबुराम भट्टराईजीले आफ्ना मान्छेहरू घर जम्मा गरेर चाहिँ एउटा कमिटी बनाउनु भएको छ, सल्लाहकार समिति भनेर। त्यो कमिटी अहिले किन बनाएको छ त भनेर भन्दाखेरि उहाँले त्यो प्रतिवेदन बुझाउनको लागि त्यो केही न केही त भन्नुपर्ने, नेपालमा तिमीहरूले अन्डर तिमीहरूको गभर्मेन्टमा के छ कमिटी उच्च लेभलको भनेर भन्दा यो प्रधानमन्त्रीकै अध्यक्षतामा कमिटी छ भन्नेपछि त गजब हुने रहेछ। अनि उहाँले बनाएर साथीहरू नै हामी सल्लाहकार हुन पाइयो भनेर जानुभयो, हाम्रो अध्यक्षजी पनि त्यसमा हुनुहुन्थ्यो सुदर्शनजी, उहाँ पनि जानुभयो, पछि त ल यस्तो भएछ त, यो त उहाँ हामीलाई त फसाएछन् भयो भनेर भन्दै हुनुहुन्थ्यो। त्यो हुनाले यो कस्तो छ भने हाम्रो देशमा एकदम तिक्रम चाहिँ असाध्यै बढ्यो के, मैले अनुभव गरेको असाध्यै तिक्रम गर्ने के, तिक्रम गरेर नेताहरू सही रूपमा केही गरौँ भने यो देशमा गर्न सकिने होइन। यहाँ अब धेरैजना यहाँहरू सबैले धेरै मुलुक घुम्छ, म स्विजरल्यान्ड गएको थिएँ अस्ति, म युएसमा पनि गएको थिएँ, अब त्यहाँ तपाईँको विदेशी मुलुकहरूमा त्यहाँ के छ, हाम्रो काठमाडौँलाई स्विजरल्यान्ड बनाउने भनेर धुन्धार किसिमका भट्टराई पाल्दै आएको होइन, म के रहेछ भनेर त स्विजरल्यान्ड मैले खुब घुमेँ कि, त्यो त्यहाँ एउटा ठुलो ताल रहेछ, पोखराको फेवा ताल भन्दा राम्रो चाहिँ होइन है, लेमेन लेक भन्दो रहेछ ताल रहेछ, त्यो तालमा चाहिँ ढुङ्गा सुङ्गा यताउति फोहरा बनाएको छ माथि, अनिखेरि त्यो फोहरा पानी खुइँ माथि फाल्दो रहेछ, घरहरू छन्, त्यस्तो केही पनि छैन, त्यस्तो केही छैन, वरिपरि डाँडा होचै डाँडामा हिउँ पर्ने, त्यो एकदम सजिलो, म त पोखरा भन्दा त खतमै लागेको थियो, पोखरा त धेरै नै राम्रो रहेछ, त्यस्तो राम्रो हाम्रो नेपाल हाम्रो हो। अब त्यहाँ अब विदेशीहरू त्यहाँ लगेर हामीले यहाँ गर्ने भने त काठमाडौँ पनि कति राम्रो कति राम्रो, म त्यसरी गर्दा बिचमा त्यस्तो यस्तो कुहिरो लाग्ने हुसु लाग्नेहरू पनि देखिँदैन, एकदम स्विजरल्यान्डमा गएर चाहिँ हुसु लागेको हरियालीहरू आएको देखिन्छ, नेपालमा त्यस्तै छ, नेपाल यति प्रकृतिले भरि हराभरा ठाउँ, यस्तो ठाउँमा पनि हामीले हाम्रा नेताहरूको कमी कमजोरीले हाम्रा अपाङ्गता पोलिसी मात्रै होइन धेरै पोलिसीहरू चाहिँ यहाँ एकदम गडबडको अवस्थामा छन्। हामी पावरमा भएको बेलामा हामी आफै पनि हामीले अनुकूल हुने फ्रेन्डली खालको पोलिसीहरू बनाउनलाई त्यो पावरमा भएको बेलामा बिर्सिँदोरहेछ क्या, बिर्सिँदोरहेछ। अनिखेरि चाहिँ पछि पावरबाट लेस भइसकेपछि अनिखेरि फेरि प्रतिपक्षी हुने नेताहरूकै चरित्र। ब्युरोक्रेसीमा पनि त्यही हो, ब्युरोक्रेसीमा पनि अलिकति अब सबै मान्छेहरू वृद्ध त हुन्छ नि, आफू भएको बेला त्यो होइला भनेर बनाइएको अवस्था हुँदैन, अनि पछि गएर चाहिँ फेरि त्यसरी चाहिँ पोलिसीको लागि चाहिँ काम गरिरहने यस्तो खालको हुन्छ हुने रहेछ, यस्तो फिलिङ गरिरहेको छ नेपालमा अपाङ्गता सम्बन्धी यसरी पोलिसीहरू बढिरहेको छ। देवा सर मलाई कति समय छ?
अब 5-6 मिनट
पछि हुन्छ, अहिले छलफल हुन्छ होला। यसरी यसको इतिहास यसरी बढेको छ। मैले अलिकति लेटेस्ट डकुमेन्ट र अन्तर्राष्ट्रिय र राष्ट्रिय लेटेस्ट डकुमेन्ट बीचबीचमा भएको जस्तो अब त्यसपछि विशेष शिक्षा सम्बन्धी शिक्षा सम्बन्धमा चाहिँ एउटा पोलिसी छ जसमा चाहिँ शिक्षालाई समावेशीकरण गर्ने भनेर अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष रूपमा विशेष किसिमको चाहिँ पाठ्यक्रम विशेष किसिमले चाहिँ सहभागी गराएर शिक्षा दिने भन्ने पोलिसी पनि यहाँ छ, केही रूपमा कार्यान्वयन भएको छ। स्रोत कक्षाहरू खोलिएका छन् र केही विशेष विद्यालयहरू पनि खोलिएका छन्। ती विशेष विद्यालय र स्रोत कक्षाहरूले केही न केही रूपमा काम गरिरहेको छ, तर जति हुनुपर्ने हो नजिकको विद्यालयमा पढ्न पाउने कामहरू अहिलेसम्म भएको अवस्था छैन। अब त्यस्तै के छ भने सीबीआर भन्ने पनि अर्को सञ्चालन भएको छ, कम्युनिटी बेस्ड रिहेबिलिटेसन भन्ने समुदायमा आधारित पुनर्स्थापना। कुनै पनि व्यक्तिहरू अपाङ्गता भएका व्यक्ति होस् अथवा जोसुकै व्यक्ति होस् समुदायमा बस्न पाउनुपर्छ। अपाङ्गता भएको व्यक्तिले पनि ऊ समुदायमा रम्न सक्छ भनेदेखि उसलाई समुदायमै राखिनुपर्छ। ऊ बाबुआमा छोराछोरी दाजुभाइ दिदीबहिनी को छन् त्यहाँ आफ्नो अस्तित्व सहित बिना अस्तित्व चाहिँ होइन। हामी अहिले हाम्रो मेरो घरमा चाहिँ केही त्यस्तो ऊ छ भनेदेखि हामी नै अहिले कानूनमा जिउ जिउको अंश लाग्छ भन्ने छ। बाउ आमा छोराहरू र अविवाहित छोरी सबैको अंश लाग्छ भन्ने हुन्छ, तर बाबुआमाले आफैले के गर्छन् भने ल यो हामीलाई त चाहिँदैन तिमीहरू बाँडेर खाऊ, अथवा चाहिँ ल हामी दुईजनालाई एक अंश भए हुन्छ, अथवा चाहिँ ल हामीलाई चाहिँ यति पैसा राखिदेऊ अथवा यति एउटा घर राखिदेऊ अरू तिमीहरू बाँडी खाऊ भनेर छोराहरूलाई जिम्मा लाउने, अनि दुई महिना चार महिना एक वर्ष पछाडि छोराहरूले दुःख दिए भनेर चाहिँ कतिपय चाहिँ वृद्धाश्रममा जानुपर्ने अवस्थादेखि लिएर कतिपय चाहिँ फेरि कम्युनिटीमा चाहिँ बाद विवाह गरेर लडाएको गरेर हिँड्ने खालको अवस्थाहरू पनि हाम्रो समाजमा सृजना भएकै छ। हेर्नुहोस् यो के हो भने आफ्नो अधिकार आफैले छोडेर भएको हो। अपाङ्गता भएका व्यक्तिहरू पनि त्यही छ। अब अपाङ्गता भएको व्यक्तिलाई पैसा के अरे अंश नराख्ने नछुट्याउने उनीहरूलाई मान्छे नै नगर्ने व्यक्तिगत रूपमा नहेर्ने एउटा दाजुभाइ अथवा दिदीबहिनीसम्म ठ्याक्क ल तिमीले चाहिँ यसलाई पाल यो बापा तिमीलाई चाहिँ यति यो यति हजार अथवा तिमी पाल है यति भनेर एउटा जिम्मा लगाउने उसलाई चाहिँ अवसर नछुट्याउने अनि फेरि उसको त भेला त भइहाल्छ नि। हाम्रो सोसाइटीमा दिइएका रुलहरू पनि हामीले व्यक्ति परिवारदेखि लिएर राज्यले पनि त्यो स्ट्रिक्टली हेर्न नसकेको कारणले गर्दाखेरि पनि अपाङ्गता भएका व्यक्तिहरू भए अरू विभिन्न किसिमले सेग्रिगेटेड रूपमा चाहिँ जीवन बिताउनु पर्ने व्यक्तिहरू चाहिँ पछाडि परिरहनु भएको अवस्था चाहिँ हाम्रो उसमा छ। पोलिसीले कतिपय गाइडेड गरेको कुराहरू पनि हामीले लागू गर्न सकेको अवस्था चाहिँ छैन। हामीले यो फिल चाहिँ गरिरहेका छौँ। यस्तै अब हामीसँग अहिले दुई किसिमका पोलिसीहरू छन् अहिलेको लागि म यहाँसँग सेयर गर्नुपर्दा, एउटा के छ भने भइरहेका अपाङ्गता भएका व्यक्तिहरू जो छन् उनीहरूको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षाको लागि बनेका पोलिसीहरू दस्तावेजहरू यो चाहिँ सीआरपीडीले गाइडेड गर्छ र नेपालमा अपाङ्ग संरक्षण कल्याण ऐन 2039 पनि यसलाई गाइडेड गर्छ। यिनीहरूले चाहिँ के छ भने जो अपाङ्गता भएका व्यक्तिहरू छन् उनीहरूको सेवा सुविधा सम्बन्धमा बोल्छ। यसले चाहिँ सिधै यसले अपाङ्गता भएका व्यक्ति जो अहिले भइरहनु भएको छ र अर्को कस्ता खालका पोलिसीहरू छन् भनेदेखि भोलि कामको सिलसिलामा अथवा अन्य कुनै पनि किसिमले दुर्घटना भएर अथवा शारीरिक मानसिक विभिन्न किसिमले चाहिँ अपाङ्गता मान्छे जान सक्छ, त्यो किसिमले अपाङ्गता गयो भने के गर्ने भन्ने किसिमका पोलिसीहरू छन्। गर्दा समग्रमा हामीसँग दुई किसिमका पोलिसी छन्, एउटा भइरहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि लागू हुने उनीहरूका सेवा सुविधा हक अधिकार के हुन् भन्ने सम्बन्धी, अर्को पोलिसी भनेको भविष्यमा कामको सिलसिलामा सरकारी होस् प्राइभेट होस् अथवा चाहिँ सड़कमा हिँडिरहँदाखेरि कोही मान्छे चाहिँ एक्सिडेन्ट भएर चाहिँ अपाङ्ग भयो के गर्ने भन्ने सम्बन्धी पोलिसीहरू छन्। यी दुई किसिमका पोलिसीहरूले चाहिँ हाम्रो समाजलाई गाइडेड गरिरहेको छ। पोलिसीहरू समग्रमा लागू हुन सकेका छैनन्। दस्तावेजहरू संविधानमा पनि छन्। 2047 सालको संविधानले पनि समानताको कुरा राख्यो भने अहिले 63 सालको अन्तरिम संविधानले त प्रशस्तै अपाङ्गताका कुराहरू त्यहाँ जोडेको छ। यी कुराहरूले पनि गाइडेड गरेर हाम्रा पोलिसीहरू चाहिँ नभएका होइन प्रशस्तै छन् र सबै पोलिसीहरू ठ्याक्कै अपाङ्गता मैत्री छन् भनेर चाहिँ हामीले भन्न मिल्दैन। तर जति पोलिसी छन् ती पोलिसीहरू पटक्कै लागू भएको अवस्थामा छैन। यसमा हामी सबै हामी सबै नागरिक अधिकार कर्मीहरू मार्टिन चौतारी लगायतका एनएफडीएन लगायतका हामी जो जो पत्रकारहरू सबैको हाम्रो दायित्व छ यी पोलिसीहरू लागू भयो भने हाम्रो समाज अलिकति निकै माथि उठ्न सक्छ एकातिर भने अर्कातिर पोलिसीहरूलाई अधिकारमुखी अवधारणा लानुपर्ने जरूरी छ त्यो कुराको खोजीहरू पनि हामी सबैले गर्नुपर्छ राष्ट्रिय पाङ्ग महासंघले यो खोजी गर्ने काम गरिरहेको छ यो छलफल गरेर के गर्दाखेरि कस्ता पोलिसी उपयुक्त हुन् भन्ने सम्बन्धमा हामीले चाहिँ सुझाव दिने सल्लाह दिने काम गरिरहेका छौँ त्यसै अन्तर्गत अहिले प्रारम्भिक काममा अघि सरले पनि भन्नुभयो त्यो ऐनमा पनि हामीले चाहिँ सचिवालयको भूमिका निर्वाह गरेका थियौँ राष्ट्रिय पाङ्ग महासंघले सचिवालय बस त्यहाँ बसेर काम गरेको थियो यो पनि हामीले नै हाम्रै अगुवाईमा यो दस्तावेज पनि बनेको छ अब कार्यान्वयन गर्ने काम चाहिँ सरकारको हो हामीले पनि गरेन भने अदालतमा मुद्दा हाल्दा पनि यो काम लागू गर्न सक्ने कुरो हामीसँग हैसियत हुन्छ जोसकै जो कसै नागरिकलाई त्यो हैसियत हुन्छ त्यो कुरो इन्जोय गर्नको लागि चाहिँ हामी कतिको लागि परेका छौँ भन्ने कुरो चाहिँ आफ्नो ठाउँमा छ हामीले कतिपय मुद्दाहरूले त्यो जितेका छौँ यसरी यो पोलिसीलाई अगाडि बढाइरहेको छ भनेर भन्दै म अलिकति मेरो सरस्वती एकतर्फी जस्तो भयो मैले अलिकति यहाँहरू बीचमा यो प्रसङ्ग म यो मुभमेन्टमा चाहिँ अहिले माझैमा परिरहेको हुनाले मैले यहाँसँग अलिकति उ गरेँ अलि हामी चाहिँ देवनजीले भनेको सेड्युल हुन्छ हामी अलिकति इन्ट्राक्सन छलफलमा चाहिँ बस्ने हुनाले म अहिले यो मेरो कुरालाई यहाँ रोक्छु हस्
अब यहाँले जति पनि कुरा सुनाउनु भयो नि मेरो अनुभवको आधारमा जब नेपाल अन्धा तथा अपाङ्ग संघ भने जब हामीले 2026 सालमा सुरु गर्यौं त्यस बेलामा सबै सम्पूर्ण कुरा रेड क्रसकै आधारमा रेड क्रसबाटै सुरु भएको छ यो अपाङ्ग संघ भयो तपाईँको यो हाम्रो लेप्रोसी सम्बन्धी संघ भयो दुईवटा संस्था हामीहरूले रेड क्रसबाट सुरु गरे हो र अब म 23 वर्ष मैले नेपाल अपाङ्ग संघको महासचिव भएर पनि काम गरेँ हुँदाखेरिमा मैले छोडेको अहिले 8-9 वर्ष जति भयो र जुन बेला मैले जसमा संलग्न हुन्थे त्यसमा अहिले कति धेरै फरक भइसकेका थियो मलाई त्यति अनुभव भएन यहाँको कुरा सुन्दाखेरि जस्तो तपाईँले धेरै चर्चाहरू गर्नुभयो जस्तो अब 49 सालको ऐनमा पनि जति पनि कुराहरू थिए ऐनको संशोधन हुने कुरा सुरु भएपछि समाज कल्याण मन्त्रालयमा जुन एउटा समिति बन्यो कि त्यसमा धन्दैले पास भइसकेका थियो संशोधन मैले नि के त्यहाँ के उठाइदिए पनि होइन अहिले युएनको कन्भेन्सन आउँदैछ युएनको कन्भेन्सन नहेरिकन ऐन संशोधन नगरौँ भनेपछि अनि युएन कन्भेन्सन आउने बेला भइरहेको थियो ड्राफ्ट आइसकेको थियो अनि त्यही ड्राफ्टलाई हेरिकन त्यसमा भएका ड्राफ्टमा भएको कुराहरू हाम्रो होइन नभएको कुराहरूलाई मैले नै त्यो सबै नोट बनाएर त्यो मिटिङमा राखेर अरू कसैले केही गरेन मैले छोडिदिएको थिएँ त्यो अनुसार पछि संशोधनको पनि भयो तर संशोधन पास हुन सकेन अहिलेसम्म पनि पास भएको छैन त्यो त अब प्रोसेसमै त्यो बिचमै आयो त अब मलाई के अनुभव भइरहेछ यहाँको भन्दाखेरि पनि अब हामीले पहिला त एउटै संस्थाले धेरै किसिमको अपाङ्गतालाई सँगाल्ने कोसिस गरेका थियौँ यो अपाङ्ग नेपाल अपाङ्ग अन्धा कल्याण यो मेन्टली डिसेबिलिटी सबैलाई अब पछि गएर बिस्तारै बिस्तारै विभिन्न संस्थाहरूमा एउटा मनोरञ्जन त नेत्रविहीन सम्बन्धी एउटा अब यो मेन्टली सम्बन्धी एउटा अपाङ्गता सम्बन्धी एउटा भिन्न भिन्न किसिमले आउन थाले यो पनि एक किसिमलाई राम्रै प्रगति हो र अब रह्यो यहाँले जुन अहिले जुन राष्ट्रिय जुन फेडरेसन जुन छ त्यस्तै यी सबै संस्थाहरू अहिले मैले सुने अनुसार 200 भन्दा बढी संस्था छ भन्ने सुनेको छु नेपालमा अब यहाँलाई करेक्ट थाहा होला यतिका राष्ट्रिय राष्ट्रमा छरिएका यतिका संस्थाहरूलाई अब हाम्रो यो राष्ट्रिय जुन महासङ्घ छ यो महासङ्घले यी सबै संस्थाहरूको कार्यक्रमलाई यी संस्थाहरूको कमजोरी पक्षहरूलाई कसरी सहयोग गर्ने आर्थिक तथा अन्य किसिमको सहयोग र त्यसपछि गएर ऐनकै चाहिँ कार्यान्वयन पक्षमा जस्तो अहिले ऐनमै पनि त नीति त अहिले बन्यो अब यो जुन जुन तपाईँले लन्चिङ हुन लागेको नीतिमा पनि त अब ऐन त पास भइसकेको छैन अब यो पुरानो ऐनको आधारमा काम गर्नुपर्ने हुन्छ यसलाई पनि पुरानो ऐनको आधारमा काम गर्दाखेरि त अहिले पनि धेरै कठिनाइहरू त्यहाँ आउन सक्छ कि जुन आशा गरी हो त्यो आशा अनुसार नहुन सक्छ त्यो पक्ष पनि छ अब भनेपछि यी जति पनि संस्थाहरू छन् र त्यसको एउटा शीर्ष अङ्गको रूपमा जुन तपाईँहरूको यो राष्ट्रिय संघ छ अब यसले यसलाई कसरी अगाडि सार्ने र जुन मन्त्रालय भएको एउटा राष्ट्रिय सल्लाहकार समिति थियो अहिले त्यो 6 श्रेणी पनि मलाई थाहा छैन म पनि त्यसमा थिएँ र त्यो अवधि सिद्धि पनि 1.5 वर्ष कति भइसक्यो त्यो सल्लाहकार समितिको अझै पनि कुनै काम कारवाही केही भइरहेको छ त्यो तपाईँलाई बढी थाहा होला. यी सब कुराहरू छन् र अर्कोटा कुरा तपाईँ लास्टमा उठाउनु भयो यो समुदायमा आधारित स्थापना गर्ने अनि कम्युनिटी बेस रिहेबिलिटेसन कुरा त्यो हामीले तपाईँको हामीले अपाङ्ग सङ्घबाट हामीले झन्डै 79 सुरु गरेका छौँ युवाहरू किनभने पहिला इन्स्टिट्युसन बेस रिहेबिलिटेसन जब असफल हुँदै गयो जति पनि मान्छे आउने फर्किन नचाहने भएपछि अनि भएन कम्युनिटीमै जानु पर्यो भने हामीले सुरु गरेको धेरै मात्रा सफल पनि भयो त्यो कुरा त्यसले एउटा सन्देश पनि गयो र मेसेज पनि गयो समुदायमा परिवारमा गाविसमा सबै ठाउँमा अहिले हामी त्यही कुराहरू अझै पनि लागू भइरहेको देख्छु म कहिले कि एउटा अपाङ्गहरूलाई जुन किसिमको च्यारिटी बेस्ड जुन अहिम थियो नि हाम्रो मुल्क इन्डिकेट त्यो च्यारिटी बेस्डमा पनि अब हामीले अपर्च्युनिटी बेस्डमा हामीहरू जाने जुन त्यो जाने कुरा त निश्चित रूपमा प्रगतिकै एउटा पाइला हो. त्यसबाहेक शिक्षामा जाने साह्रै अझै पनि इन्टिग्रेटेड एजुकेसनमा ठुलो पहल गरियो राष्ट्रिय अन्तर्राष्ट्रियमा पनि र इन्टिग्रेटेड एजुकेसन पनि तपाईँको अझै पनि आएको छैन. म एउटा स्कुलमा आफै चाहिँ सम्बन्धित छु त्यहाँ हामीले त्यो फिजिकल फेसिलिटीहरू पनि डिसेबिलिटी फ्रेन्डली बनाउन सकिरहेको छैन. बाटोको त पुरै छोडिदिनुहोस् पेटीको त पुरै छोडिदिनुहोस् इन्स्टिट्युसनहरूमा पनि अहिले मन्त्रालय समाज कल्याण मन्त्रालयसँग बोकेर पनि माथि लगेर मिटिङ गऱ्यौँ हामीले अपाङ्गहरूलाई विचार पनि जाने छैन केही पनि छैन. अनि अब यस्तो चिजहरूमा चाहिँ हाम्रो यो राष्ट्रिय जुन छन् सङ्घ छ नि यसले कतिको सक्रियतापूर्वक अथवा यसलाई एउटा साह्रै नै भनौँ न सक्रियता र बडो स्ट्रङली के त्यो मानेमा हामी कसरी गइरहेछौँ त त्यो विषयमा अलिकति चर्चा गर्नुहोस् न.
धन्यवाद सर. धेरै यहाँ वक्तव्य हुन्छ यहाँ त यहाँ जस्तै धेरै मान्छेहरूको मेहनतले हामी यो अपाङ्गता अभियानमा यो स्टेजमा आइपुगेका छौँ यो हामीलाई थाहा छ. राष्ट्रिय अपाङ्ग महासङ्घ यो 51 स्थापना भएको हो. त्योभन्दा अगाडि नै केही संस्थाहरू अहिले सरले भन्नुभएको संस्थाहरू लगायतका केही संस्थाहरू सक्रिय थिए. एउटा छाता संस्थाको रूपमा चाहिँ काम गर्नुपर्छ. अब इस्युगत रूपमा चाहिँ कुनै एउटा इस्युलाई समाएर गरेको एउटा संस्थाले भन्दा फेडरेसनको आवश्यकता हुन्छ. फेडरेसनले सबैलाई ओभरअल समेट्न सक्छ भन्ने मान्यता अनुसार फेडरेसनको स्थापना भयो 2051 यसको चाहिँ मुख्य उद्देश्य के छ भने यसले चाहिँ अब यो एडभोकेसीमा काम गर्छ पोलिसी मेकिङमा काम गर्छ र यसले चाहिँ क्यापासिटी चाहिँ बिल्डअपमा यसले काम गर्छ सदस्य संस्थाहरूको क्यापासिटी बिल्डअपमा काम गर्छ. हामीले त्यही शीर्षकमा चाहिँ विभिन्न सरकारसँग र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग हामी सहकार्य गर्छौँ. यसै सन्दर्भमा हामीले चाहिँ हाम्रा झन् 300 भन्दा बढी संस्थाहरू छन् यी संस्थाहरूमा गएर हामी बाक्लै किसिमले उहाँहरूको क्यापेसिटी बिल्डअप गर्ने किसिमले कार्यक्रम चाहिँ हामी गर्दै नै जान्छौँ. अहिलेको अवस्थामा चाहिँ जेसुकै किसिमले चाहिँ जिल्ला लेभलमा पनि कुनै पनि किसिमले चिटिङ गर्न सक्ने अवस्था चाहिँ कमै छ. तर पनि के भनेदेखि निश्चित मान्छेहरू मात्रै क्यापेसिटी भइरहेछ यो चुनौती छ हामी बिचमा. केही मान्छेहरू सधैँ दोहोरिरहने उही मान्छेहरू चाहिँ आउने बस्ने अनि सुन्ने जाने त्यो किसिमको फेसन जस्तो एक किसिमको चाहिँ के भए रमाइलोको लागि आएको किसिमको चाहिँ त्यो खालको फिलिङ एनएफडिएनले गरिरहेको छ. अहिलेको अहिले पछिल्लो हामीले सबै नयाँ नयाँ मान्छेहरू आएर क्यापेसिटेट हुन सकेको अवस्था चाहिँ अलि छैन. तैपनि हामीले चाहिँ यो 300 भन्दा बढी संस्थाहरूबाट उहाँहरूको ती 300 भन्दा बढी संस्थामा भएका उहाँहरूका ती क्यापेसिटीहरूलाई चाहिँ बिल्डअप गर्ने काम चाहिँ सकेसम्म हाम्रो पावरले भ्याएसम्म हामीले गरिरहेका छौँ. अब एनजिओ आइएनजिओहरू भनेको एनजिओहरू भनेको अथवा राष्ट्रिय अपाङ्ग महासङ्घ कुनै पनि क्षेत्रमा काम गर्ने संस्था सरकारले गर्न नसकेका कामहरूलाई सरकारले ढाकछुप गर्न खोजेका कामहरूलाई उजागर गर्ने हो. तैपनि यहाँ चाहिँ आजित भइसकेको अवस्था छ. हामी तपाईँले भने जस्तै छ हामीले चाहिँ आफूले चाहे जस्तो गर्न सक्ने कुरो पनि गर्न नसकेको अवस्थामा चाहिँ छौँ. तर पनि वकालत फेरि पनि यो इन्डिङ प्रोसेस होइन. मैले गर्ने भने अर्काले गर्छ अर्कालाई गर्ने अर्काले गर्छ सरहरू एकचोटि सक्रिय हुनुहुन्थ्यो अहिले चाहिँ त्यति अपडेट नभए पनि अरू कसैले सम्हालिरहेछ होइन फेरि हामी गयौँ भने अर्को हुन्छ. त्यसकारण यो अब गर्न चाहिँ गर्दै गर्नुपर्छ भन्ने प्रोसेसमा हामी गइरहेछौँ नि. केही न केही कछुवाको गतिमा प्रगति चाहिँ नभएको भनेर भन्न त मिलेन. पोलिसीमा भने प्रगति भइरहेछ र जानी नजानीकन के कस्तो भएर राष्ट्रिय अपाङ्ग महासङ्घ पनि यसै गरी काम गरिरहेको स्थितिमा छ. संस्थाहरूलाई यसरी मोबिलाइज गर्छ होइन. अब जहाँसम्म यो कार्यान्वयनको पाटो छ नि कार्यान्वयनको पाटो फेरि उहिरहेछ के रहेछ भने अब हामीले चाहिँ सडक यहाँ बन्दैछ अहिले अस्ति हामीले काठमाडौँ महानगरपालिका गरेर घेराउ गर्यौँ. काठमाडौँ महानगरपालिका पुरै घेराउ गरेर चाहिँ उयो गर्ने ल, यो चाहिँ सडकहरू चाहिँ बन्नु हुँदैन यसरी, यी सडकहरू चाहिँ हामी भत्काइदिन्छौँ नत्र हामी यहाँ कसैलाई गाडी चल्न दिँदैनौँ भनेर हामीले चाहिँ एक घन्टा चाहिँ साङ्केतिक रूपमा आरएनसी अगाडि जाम पनि गर्यौँ त्यहाँ सडक चल्न नदिएर. अब ल तपाईँहरूको कुरो एड्रेस हुन्छ ल ठिक छ छोडिदिनुहोस् भनेर भन्ने कुरो भयो, अनि फेरि हामीले त्यहाँ छोड्यौँ र पछि ऊ भयो अबदेखि केही नगर्ने भनेर प्रधानमन्त्री कार्यालयबाट निर्देशन जारी भयो. सबै अब बन्ने सडकहरू अपाङ्गता मैत्री बनाउनु, बनेन भनेदेखि जो के अरे भुक्तानी प्रक्रिया छ त्यो अपाङ्गता मैत्री रहन्छ भने रोकिदिनु र छिटै यो निर्देशिका अनुसार चाहिँ अगाडिका प्रक्रिया अगाडि बढाउनु, सबैलाई यो उपलब्ध गराउनु भनेर चाहिँ निर्देशन जारी भयो प्रधानमन्त्री कार्यालयबाट. अब फेरि पनि हामी देखिरहेछौँ फेरि पनि ती सडकहरू चाहिँ मैत्री छैन. अहिले तपाईँको चाहिँ एउटा चाहिँ ऊ बनायो भने तिनीहरू चाहिँ एउटा व्हील चेयर पनि निक्लिन नसक्ने बाटोहरू बनिरहेकै छ. त्यही अब अहिले यहीँका अस्पतालहरू यहीँका स्कूलहरू चाहिँ फ्रेन्डली हुन सकेको अवस्था छँदै छैन. त्यही स्कूलहरूमा तपाईँको एउटा साङ्केतिक भाषा बाहिर व्यक्तिहरूलाई पढाउने साङ्केतिक टिचर छैन. एउटा बौद्धिक अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ कसरी चाहिँ उसलाई त्यो कम्तीमा स्कूलमा गएर चाहिँ ट्रेन गराउने प्रारम्भिक सुरुवात हस्तक्षेप कसरी गर्न सकिन्छ भन्ने सम्बन्धी छैन. हामी फेरि पनि त्यो सडक जाम त्यो भेटघाट फेरि प्रधानमन्त्री कार्यालय भेटघाट फेरि मन्त्रीलाई भेटघाट फेरि त्यसै गरी सचिवलाई भेटघाट यो त गरिदिनु भएन यसो गर्नु पर्यो भनौँ फेरि नेगोसिएसन गर्यो फेरि जस्ताको तस्तै यही राउन्डिङमा हामी फोन घुमिरहेको अवस्था छ. राष्ट्रिय अपाङ्ग महासंघ पनि यो प्रोसेसमा घुमिरहेको स्थिति छ. अब हामीले यो यसरी नै यो नै गर्यौँ भनेर भन्न सक्ने अवस्थाहरू छैन, तर हामी लागि नै रहेका छौँ. हामी यो छोड्नेवाला चाहिँ छैनौँ होइन. फेरि पनि मैले भने भोलि म नहुँदा अर्को हुनुहुन्छ फेरि अर्को हुनुहुन्छ, यो पोलिसीमा पक्का पनि यो एडभोकेसीमा नागरिक समाज लागि नै रहन्छ. अहिले हामीले यो प्रयास नै एनएफडिएनले यो किसिमले नै प्रयास गरिसकेका छौँ. शिक्षामा पनि सरकारले फेरि हामीभन्दा अगाडिबाट केही काम चाहिँ गरिसकेका छ कि अघि सरले भन्नुभयो. शिक्षा विभाग पहिले विशेष शिक्षा शाखा भन्ने थियो, अहिले समाहित शिक्षा शाखा भनेर बनाइसकेका छ. समाहित शिक्षा शाखा समाहित हुनको लागि त शिक्षामा कम्तीमा एउटै क्लासमा सबै विद्यार्थीहरू बसेर चाहिँ पढ्न पाउनुपर्ने भन्ने खालको कन्सेप्ट हो. र ठिक छ, त्योसँग पुग्नको लागि हाम्रो इन्फ्रास्ट्रक्चर छैन भने कम्तीमा त्यो विद्यालयभित्र एउटा बौद्धिक अपाङ्गता भएको बच्चाले पढ्न पाउने एउटा कोठा भनेर राखेर सुरु गर. मैले भनेर यो करिकुलम पनि अस्ति बनाएको छ, म आफै गएको थिएँ त्यसमा. त्यो ल ठिक छ, यो स्कुल भयो, यो स्कुलको एउटै क्लासमा चाहिँ बौद्धिक अपाङ्गता भएको व्यक्तिलाई राखेर पढाउन सकिँदैन भने यो स्कुलको कम्पाउन्डभित्र एउटा क्लास राख स्रोत कक्षा चलिरहेको स्टाइलले हरेक विद्यालयमा त्यो क्लास राखेर कम्तीमा उनीहरूलाई चाहिँ मोबिलाइज गर्न सक्ने उनीहरूलाई चिन्न सक्ने एउटा टिचर भयो भने त्यहाँबाट सुरु हुन्छ समाहित. त्यहाँबाट चाहिँ त्यो स्कुल त कम्तीमा अरू बच्चाहरूले देखे नि ए समाजमा यस्ता नि हुँदा रहेछन् है यस्ता मान्छे भने उनीहरूले चाहिँ सानैदेखि बुझ्दै जाने भए अनि बिस्तारै उनीहरूले अब त्यो कक्षाबाट बिस्तारै अरू कक्षामा समाहित गर्दै लानु पर्यो. यो खालको नीति अप्नाऊ भनेर चाहिँ हामीले सल्लाह दिइरहेका छौँ राष्ट्रिय अपाङ्ग महासंघको तर्फबाट. हामीले यसरी हामी सुरु गरौँ, एकैचोटि झ्याप्पै कक्षामा लगेर बौद्धिक अपाङ्गता दृष्टिबिन बहिरहेर राखिदियो भने फेरि गाह्रो हुन्छ समाहितको नाउँमा. एक एक गरेर दृष्टिबिन साथीहरूको लागि कम्ती उहाँहरू त सुन्नुहुन्छ, सुन्नेहरूको लागि त कम्तीमा बस्ने त्यो वातावरण बनाइदियो भनेदेखि एउटै क्लासमा हुन सक्छ. बहिराहरूलाई ठिक छ अहिले साङ्केतिक भाषा राखिदिउँ, एउटा दोभाषी राखिदियो भने त बहिरालाई त्यो समाहित भयो. बौद्धिक अपाङ्गता त्यस्तो गाह्रो छ भने एउटा क्लास राखिदिउँ अहिलेको लागि. यसरी समाहित एउटै विद्यालयमा कम्तीमा नजिकका बच्चाहरू सबैले पढ्न पाउनुपर्छ, यो सुरुवात चाहिँ गरिहाल्नुपर्छ भनेर हामीले चाहिँ भनिरहेकै छौँ. तैपनि भने जस्तो सुधार चाहिँ हुन सकेको छैन, नमुनाको रूपमा केही न केही काम चाहिँ भइरहेको छ.
अपाङ्गहरूलाई डिल गर्न सक्ने प्रशिक्षित शिक्षक छैन
छैन.
त्यस कारण चाहिँ के छ भने उनीहरूको हरेक अपाङ्ग भिन्न भिन्न किसिमको समस्यालाई बुझेर उनीहरूसँग डिल गर्छ भने शिक्षकलाई इन्टिग्रेटेड एजुकेसनको त्यही उद्देश्य के थियो भने त्यस्तो शिक्षक तयार गर्ने भन्ने थियो. त्यो त भएन हामी कहाँ भए पनि नगर्ने मात्रामा भयो. कहाँ त्यो शिक्षक नभएको कारण पनि सबै स्कुलले यस्ता विद्यार्थीहरू लिन चाहिने नचाहने अथवा उनीहरूलाई डिस्करेज गर्ने अथवा सकेसम्म चाहिने उयो गर्ने कारण त्यो पनि एउटा
हो. त्यो त्यही हुनाले हामीले हिजोअस्ति मात्रै के भन्यौँ भने ठिक छ म अलिकति गरिहाल्नु तालिम एउटा तालिम आयोजना गर्ने त्यो तालिम चाहिँ हामी नै बरु चाहिँ कोअर्डिनेसन गरिदिन्छौँ. यति निरीयता छ त्यो करिकुलम बनाइयो छाप्न छैन पैसा दिनुहोस् भनेर भन्नुहुन्छ. सरकार पनि अचम्मकै छ क्या हाम्रो नेपालको. ल तपाईँ राष्ट्रिय अपाङ्ग महासंघले छाप दिनु पर्यो भनेर भन्नुहुन्छ. करिकुलम म आफै गएर हामी बसेर करिकुलम बनायौँ बौद्धिक अपाङ्गता भएको व्यक्तिहरूको लागि भनेर अनि ल एउटा छापिदिनु पर्यो यति भनेर त्यो सिआई नेपाल भन्नेलाई उहाँले ल भयो हामी छापिदिन्छौँ भनेर भन्नु. अनि फेरि बल्ल उसले छापिदिनु भएपछि अब उसले चाहिँ अब प्रक्रिया अगाडि बढाएर फेरि सरकारी प्रोसेस के यस्तो छ कि सबै कुरो गोल्यो कि त्यो उसले बोकेरै हिँड्नुपर्ने अवस्था पनि छ हाम्रो सोसाइटीमा. सरकार अलिकति चाहिँ उत्तरदायी हुन सकेको अवस्था चाहिँ छैन. हजुर
अश्विन अनि म तपाईँकोमा आउँछु यो के अरे अपाङ्गता सम्बन्धीको पोलिसीहरू तपाईँको कुरा सुन्दाखेरि चाहिँ मलाई दुई तिनवटा कुरा चाहिँ खड्किएको छ.
त्यो चाहिँ प्रश्नको रूपमा तपाईँलाई राख्छु म. त्यस्तो हेर्दाखेरि कुराहरू सुन्दाखेरि चाहिँ एउटा कुरा मलाई के लाग्यो भने हाम्रो समाजमा चाहिँ अपाङ्गताहरूको इन्ट्रोडक्सन चाहिँ अहिलेबाट महाभारतबाटै सुरु भइसक्यो हो. त्यति बेला चाहिँ बरु राम्रोसँग एड्रेस गरिन्थ्यो, बिचमा त्यो ग्याप ल्याप भयो भन्ने कुरा भयो है. त्यो ग्याप किन ल्याप भयो भन्ने कुरा चाहिँ त्यति धेरै गर्दैन, एउटा कुरा त्यो. दोस्रो कुरा यसो हेर्दाखेरि चाहिँ चार पाँचवटा आठ दसवटा पोलिसीहरू हामीसँग भए पनि त्यो चाहिँ एडिक्वेट भएन भन्ने कुरा भयो. त्यो चाहिँ किन एडिक्वेट भएन भन्ने कुराको पनि खासै अर्थ त्यति राम्रोसँग आएन. अनि अर्को कुरा चाहिँ हाम्रोमा चाहिँ अपाङ्गता मात्र पोलिसीको कुरा होइन, त्यसमा चाहिँ इम्प्लिमेन्टेसन र उसको चाहिँ पोलिसी र इम्प्लिमेन्टेसन बीचको ग्याप चाहिँ अरू सेक्टरमा पनि छ भन्ने हो. तर अपाङ्गताको सेक्टरमा विभिन्न कारणहरू मध्ये केही पाँचवटा अथवा दसवटा कारणहरू तपाईँले औलाउनु भने मैले के कारणले गर्दाखेरि चाहिँ इम्प्लिमेन्टेसन भएन भनेर औलाउनुहुन्छ भन्ने कुरा चाहिँ अलिकति जान्न मन लाग्यो मलाई.
छलफुल गर्दैछौँ होइन, ठिक छ, छलफुल गर्दैछौँ यसले केही नै कुरा. अब इन्ट्रोडक्सनको पाटो चाहिँ के भनेदेखि यो एउटा इन्ट्रेस्टिङ होला भनेर मैले यो कुरो उठान गरेको हो. वास्तवमा मैले यो कुरो चाहिँ मलाई थाहा थियो, तर मैले सामान्यतः उठान गर्ने गरेको चाहिँ थिएन. मैले यहाँ औपचारिक रूपमा आज हामी थोरै नै भए पनि यो औपचारिक फोरम हो, मैले औपचारिक रूपमै भने मलाई लागेर मैले भनेको हो. यो चाहिँ सही नै हो, वास्तवमा सही नै हो. हाम्रो संस्कार भनेको महाभारतीय संस्कार हो, हाम्रो संस्कार भनेको रामायणकालीन संस्कार हो. हामीले जसरी डेभलप गर्ने हो, अब बीचमा चाहिँ डेभलप भएको अवस्था चाहिँ त्यो म अनुसन्धानको विषय भन्न सक्छ, त्यो अहिले भन्न सक्ने अवस्थामा राष्ट्रिय अपाङ्ग
महाभारतमा त अपाङ्गहरूलाई अष्टावक्र जब झारा जनकको सभामा गएका थिए उसको आङ्गा हेरेर त्यहाँको विद्वानहरूले हाँसे
हाँसे
जिज्ञाएको यस्तो मान्छेहरूले हामीलाई के भन्न आउँछ भनेर भनेपछि त्यस बेला पनि अपाङ्गहरूलाई घाँ गरिन्थ्यो अथवा अपेलना गरिन्थ्यो भन्ने उदाहरण चाहिँ त्यहाँ प्रष्टै छ, प्रष्ट एकदम राम्रोसँग दिएको छ. भनेपछि अहिले पनि हामी त्यही गरिरहेको छौँ, भनेपछि त स्थितिमा धेरै फरक आएको छैन.
मेरो प्रश्न चाहिँ त्यति बेला पनि त्यस्तो थियो, यति बेला पनि त्यस्तो थियो, अनि त्यसपछि उहाँको कुरा सुन्दा र तपाईँको 23 वर्षको एक्सपिरियन्सलाई जुदाउँदाखेरि पनि खासै फरक आएन.
फरक आएन म भन्छु, म अलिकति भन्छु, मलाई लागेको कुरो म अलिकति भन्छु. केही छैन, यो बहसको विषय हो, यो मैले भनेको कुरो हुनुपर्छ भन्ने नि होइन. मेरो एउटा ओपिनियन हुनसक्छ, सरको अर्को ओपिनियन हुनसक्छ, अर्को ओपिनियन हुनसक्छ होइन. यो एउटा त्यो कुरो भयो, यो बिचमा चाहिँ कसरी सोसाइटी डेभलप भयो त्यो हाम्रो ठाउँमा छ. कुनै ठाउँमा गएर एकदम इन्डमा गएर फेरि प्रोग्रेसमा आएको नि हुनसक्छ, अथवा चाहिँ कुनै पनि किसिमले हामी 2020 सालमा आयौँ, त्योभन्दा अगाडिको बारेमा खासै चर्चा नगरौँ, त्यो अनुसन्धानको विषय. 20 सालको ऐनले शुरूआत गरेको कुरो 39 सालमा संहिताबद्ध भएर गयो, 51 सालमा चाहिँ नियमावली पनि बन्यो र विभिन्न विशेष शिक्षाका नीति नियमहरू धेरै स्वास्थ्य सम्बन्धी विभिन्न नीतिहरू संवैधानिक नीति नियमहरू 63 सालको अन्तरिम संविधानसम्म आयो र अनिखेरि यो विभिन्न ऊहरू पनि बने. यी विभिन्न प्रशस्त एडिक्वेट पोलिसीहरू हुँदाहुँदै पनि किन भएन होइन, किन भएन भनेदेखि त्यो उपभोग गर्ने जुन अधिकार होल्डर छ नि त्यो चाहिँ सशक्त थिएन. महत्वपूर्ण कारण एउटा, त्यो सशक्त वर्गको रूपमा उपस्थित हुन सकेको थिएन, जसले गर्दाखेरि उसले चाहिँ त्यो पोलिसीहरू उपभोग गर्न सकेन. पोलिसी जुन ड्युटी दिने छ नि, ड्युटी पूरा गर्न कर्तव्य पालक छ नि जुन सरकारी सरकार पक्ष, उसले चाहिँ त्यो कमजोर अधिकार कर्मीलाई अधिकार पाउने व्यक्तिलाई उसले वास्ता गरे, नमागिकन अधिकार दिएन उसले. त्यस कारणले गर्दाखेरि यो दुईटै कारणले गर्दाखेरि यो पोलिसीहरू चाहिँ लागू हुन सकेन एकातिर भने. अर्कोतर्फ कतिपय पोलिसीहरू हाम्रो नेपालको संरचना र नेपालको आर्थिक अवस्था अनुकूल पनि नभएको हो कि भन्ने पनि मलाई लाग्छ व्यक्तिगत रूपमा. 2039 सालमा शिक्षा स्वास्थ्य रोजगारी तपाईँको सारा ऊहरूको कुरा छ, जहाँ चाहिँ त्योभन्दा अगाडि प्रारम्भिक रूपमा गर्नुपर्ने कुराहरू केही पनि सुरु गरिएको थिएन, झ्याप्पै ऐन ल्याइयो. ऐनले त तुरुन्तै राज्यले त सरकारले भन्ने बित्तिकै काम गर्नुपर्छ नि त, राज्य अदालतले चाहिँ अब त्यो ऐन अनुसार त अपाङ्गता भएको व्यक्तिले तुरुन्तै मलाई चाहिँ घरवासको व्यवस्था हुनु पर्यो भनेर त्यहाँ घरवासको अवस्था छ, मेरो काहीँ केही छैन, मलाई घर बनाइदियो भने सरकारले घर बनाइदिनुपर्छ, अदालतले आदेश दिन सक्छ. तर खै त सरकारसँग त्यो स्रोत बजेट चाहियो नि त, त्यो कुनै प्रशस्त स्रोतको व्यवस्था नगरिकन यस्ता ऐनहरू चाहिँ बनाइन्छ नेपालमा. दबाब दियो भने यो पनि राष्ट्रिय अपाङ्ग महासंघले चाहिँ स्रोतहरूको बारेमा ख्याल नगरिकन तिमीहरूले सीआरपीडी आइसकेको छ यो नबनाई चाहिँ भर पाउँदैन तिमीहरूले भनेर दुई चारजना मन्त्रालयका मान्छेहरू कन्भिन्स भए चाहिँ यो फ्याक्ट आयो यसैको पनि साँच्चै भन्ने हो भने प्रारम्भिक रूपमा यो के चाहिने हो भन्ने कुरो अहिले छैन. अहिले न ठेकदारहरू चाहिँ कन्भिन्स भएका छन् न ठेदाहरूलाई त्यो जानकारी छ, यसै कारणले गर्दाखेरि नै यी पोलिसीहरू चाहिँ कार्यान्वयन हुन सकेका छैन। इभन संविधानमा सुस्थ मान्छे अथवा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षाको हक अहिलेको अन्तर्राष्ट्रिय संविधानले ग्यारेन्टी गरेको छ, ग्यारेन्टी गरेको छ उनीहरूको चाहिँ सामाजिक सुरक्षाको हक भनिसकेपछि अब सारा कुरो परौ अदालतमा जाने उसलाई सामाजिक सुरक्षा दिए भनेर भनिसकेपछि उसको काहीँ केही भर्न भनेदेखि कम्तीमा राज्यले सारा हेर्नुपर्ने अवस्था अहिले विद्यमान छ। तर एकजना बौद्धिक अपाङ्गता भएको व्यक्तिलाई पनि यो सरकारले सामाजिक सुरक्षा प्रदान गर्न सकेको अवस्था छैन त्यही 1000 अलावा। यसै कारणले यी पोलिसीहरू चाहिँ यस्ता त 10 भन्नुभएको थियो सरले प्रशस्तै लाइन चाङ लाग्न सक्छन् केही छैन, होइन 10 बनाउनै सकिन्छ केही छैन, यसरी चाहिँ यो पोलिसीहरू कारणले हुन सकेको छैन। तर पनि फेरि पनि म भन्छु अब अन्ना कल्याण संघहरू भए अब अरू विभिन्न संघ संस्था राष्ट्रिय अपाङ्ग महासंघ हामी सामान्यतया यी शब्दहरूलाई सकेसम्म निरुत्साहित गर्ने प्रयास गरिरहेका छौँ, तर यी नाम चाहिँ छँदैछन् होइन भन्छौँ हामी अचेल चाहिँ अलि सभ्य शब्द प्रयोग गर्ने भनेर भन्छौँ, नाम भएको कारणले संस्थाको नाम चाहिँ उच्चारण गर्नुपर्छ हामीले। यी संस्थाहरूले एडभोकेसी गरि नै रहेछन् र केही न केही रूपमा चाहिँ प्राक्टिकलमा पनि प्रयोग अलिकति बढी भइरहेको नै हो भन्ने मलाई लाग्छ, हामीले त्यो फिलिङ चाहिँ गरेकै हुनुपर्छ।
परिवार सबै ठाउँ पनि हामी यो अपाङ्ग छ यसलाई दया गरौँ कृपा गरौँ त्यो निस्कन हेरेर पनि त्यो अपाङ्गहरूको एउटा स्वर चाहिँ बाहिर निस्किएर एकताबद्ध स्वर नआएको कारणले पनि यो एउटा
त्यसो भने त्यसो भने भने चाहिँ यसो हेर्दाखेरि चाहिँ अपाङ्गहरू को बेसमा बनाइएका विभिन्न मोडलहरूमा चाहिँ च्यारिटी मोडल पनि डोमिनेन्ट भयो होइन, इकोनोमिक मोडलले हेर्ने हो भने चाहिँ यिनीहरूको लेस प्रोडक्टिभ हुन्छ नि, यही कारणले गर्दा यिनीहरूलाई अपर्च्युनिटिज दिनु हुँदैन, च्यारिटी नै ठिकै छ भन्ने एउटा तपाईँले अघि भने रत्नबारदेखि पशुपतिसम्मको उदाहरणको कुरा गर्ने भने। अर्को कुरा गर्ने हो भने चाहिँ मलाई जान्न मन लागेको तपाईँहरूको अनुभव सुन्न मन लागेको कुरा चाहिँ के भन्दाखेरि यो अपाङ्ग सम्बन्धीको यति धेरै कुराहरू भए, पोलिसीहरू यसरी ड्राफ्ट भए, तपाईँले अघि त्यही देखाउनुभयो यहाँ त हेभन छ खासमा, किताबमा त हेभन छ भनेर भन्नुभयो होइन, खास गरिकन यसको कन्स्टेन्ट के हो त, सिस्टम हो कि कल्चर हो कि अथवा इन्फ्रास्ट्रक्चर हो कि के हो कि, अथवा तपाईँहरूको अनुभवमा चाहिँ कमन कुराहरू चाहिँ कहाँनिर आएर ठोकिरहेको छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति पनि केही हुन सकेको छैन, हामी कुरा मात्र अलि बढी गरिरहेछौँ, यसरी ड्राफ्टहरू 8-10 हुँदाखेरि पनि कन्भेन्सनहरू आइराख्दा पनि हामीले चाहिँ ग्रासरुट मान्छेलाई चाहिँ केही फ्रुट्स दिन सकिरहेथेनौँ भन्ने कुरा चाहिँ तपाईँहरूको अनुभव कस्तो छ, कसरी अब्स्ट्याकल्सहरूसँग ट्याकल गरिराख्नु भएको छ भन्ने चाहिँ मेरो कुरा हो।
ठिक छ, त्यही त यो कम्तीमा केही भएको छैन भन्ने चाहिँ होइन, केही भएको छैन भन्ने चाहिँ होइन। अहिले तपाईँ ह्विल चेयर लिएर एउटा ह्विल चेयरवाला साथी तपाईँ राष्ट्रिय सभागृहको तल मिटिङमा भाग लिन माथि हल छ तल जानुभयो भने बोकेर भने नि माथि लान्छ, यो ह्विल चेयरको साथी लु जा भनेर 3 मान्छे खटाएर भने लान्छ, कम्तीमा त्यो भने नि कल्चर एउटा उसले माथि गएर म बोकेर आउनुपर्ने मेरो अधिकार मैले हिँडेर आफू सेल्फमा आउनुपर्ने मेरो अधिकार कहाँ गयो भनेर सामान्य चाहिँ हाम्रो भोजराज श्रेष्ठजी ह्विल चेयर चढ्नुहुन्छ, उहाँले चाहिँ समाज कल्याण परिषदको सदस्य पनि हुनुहुन्छ, उहाँले भनिरहनुहुन्छ भन्दा भन्दै त्यसै कारणले त हेर्नु न अहिले चाहिँ विभिन्न ठाउँमा ऱ्याम्पहरू बनिरहेको छ नि, तपाईँ धेरै जस्तो ठाउँमा हेर्छ मन्त्रालयमा पुराना पुराना राणाकाली दरबारमाहरू पनि ऱ्याम्पहरू बनेका छन्, हस्पिटलहरू हेर्छ प्राय गरी बनेका छन्, यो के हो भनेदेखि पछिल्लो उसको परिणाम हो। कम्तीमा यसो ब्रेलका कहाँ ठाउँ ठाउँमा छन् तपाईँ त्यो ठाउँ ठाउँमा हेर्नुहोस् त्यो शङ्करदेवको उनीहरू प्वाँ 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 गरेर बच्छ नि त्यो ट्राफिक लाइट, त्यो अपाङ्गता भएको व्यक्ति दृष्टिबिनहरूको लागि भन्छ, यो अहिले बजिरहेछ है भन्ने
कुरो,
पुरानो बस्दा छेउमा पनि छ, यो के पनि सुरुवात हो, हुँदै नभएको भन्ने कुरो त होइन, सडकसम्म पनि आज त आइपुगिसक्यो तर त्यति मात्रै होइन अझ धेरै हुनुपर्छ भन्ने कुरो हो, त्यसलाई केही न केही रूपमा अगाडि बिस्तार बढ़िरहेको छ, हुँदै नभएको भन्न झिमिल्दैन, एकदम जति हुनुपर्ने होइन एकदमै कम भइरहेछ, एकदमै कम भइरहेछ, अहिले हामी 21 शताब्दीमा एकदमै माथि पुगिसक्नु पर्ने अवस्थामा हामी तल्लो लेभलमा छौँ भन्न चाहिँ मिल्छ।
तपाईँको केही प्रश्न छ भने
यहाँहरूको त्यो सडक भूमिका मैत्री भएर अब अहिले भर्खर भर्खर जुन सरकारले घरहरू भड्काइदिए सडक चौडा गर्ने नाम भए मैले चाहिँ अब म आज म मेरो नाउँ ठुलो राजु चाहिँ म सडक विभागमा 34 जानेका रिटायर भएको 13 भयो उमेर पनि म पुरै चाहिँ अब बुढै भइसकेँ 72 लागेँ मलाई चाहिँ यो के गरेको जस्तो लाग्छ कि अब यहाँ माइती घरबाट जाँदाखेरि अहिले जहाँ जाने चौडा गरिरहेको छ त्यो सेन्ट जेभियरको डाँडामा यसरी चाहिँ उभिरहेको छ त्यो अपाङ्गहरू त्यो फुटबलमा बुढाहरू चाहिँ स्लोपमा कसरी जाने होला भने जस्तो कि अनि जहाँ चौडा चौडा गरिया छ त्यो अहिले ड्रेनको खाल्टाहरू के तर यसो हेर्दाखेरि अब सम्म गरिसकेका छ त्यो वाङ वाङ चार पाँचवटा राखेको छ अहिले नि हेर्दाखेरि तपाईँको आठ दस फिट हो त्यो अँध्यारो लाइटमा गर्दाखेरि मानिस सपाङ पनि अपाङ्ग हुन्छ है त्यसपछि त्यहाँबाट जब धुलीको राज क्रस हुँदाखेरि पहिले नै तपाईँको त्यो त्यो फुटपाथमा पहिले टेलकमले चाहिँ एक फिट जति उचा गरिसकेको छ अहिले त्यो फुटपाथको प्यारापेटहरू वाङ वाङ कि त्यो फुटाएर चोरेर लगाएको छ अब यस्तो अवस्था छ अनि उता जाँदा अब यो हाम्रो जाने त्यो हनुमान धामदेखि बानेश्वर जाँदाखेरि त्यो जुन चाहिँ मैत्री पूर्ण भएन भने जस्तो यो हामीलाई पनि त्यो चढ्न गयो यो सिटपछि अब एक्सेस दिया हुन्छ गाडीको लागि अनि ओर्नु पर्ने हुन्छ फेरि आठ दसपछि फेरि माथि जानु पर्ने किन त्यो ठेक्काले अलिक स्लो गरेर किन आएको माथिसम्म ऱ्याम्प हुन्छ नि स्लो भयो त्यहाँ तपाईँको त्यहाँ हिँड्न चाहने हुन्न चाहिँ तपाईँको यु हेभ त्यो कमजोर अनि त्यो सडकबाटै त्यो ट्राफिकलाई डिस्टर्ब हुन्छ एक्सिडेन्टको हुन्छ त्यहाँ मात्रै होइन त्यो उसको त्यो पुलिस हेडक्वार्टरदेखि बालुवाटारदेखि पनि म हिँडेको छु त्यो हेर्नलाई हिँडेँ त्यहाँ पनि त्यस्तो हेर्ने मलाई होइन मैले हेरिरहेको छु मान्छेहरू फुटपाथ राम्रोसित बनाएको छ तर नोबडी इज वाकिङ एलोन द फुटपाथ किनभने एकछिनपछि फेरि बोल्नु पऱ्यो एक स्टेप फेरि माथि फेरि यसो किसिमबाट त्यो फेरि किन त किन पैसै नलाग्ने भयो
लाग्ने
यहाँ जस्तो जुन मैले आइएनजिओ भनेर हामी पनि भन्न सक्छौँ कसले सुन्छ र है तर एउटा फोर्स के तपाईँको एउटा फोर्स हो अर्गनाइज फोर्स एउटा पोलिसी लिएर एउटा भनिसकेको गएर एउटा जाने कहीँबाट मन्दिरबाट अथवा खेलकालको जाने हेडबाडी गरेर त्यो स्लो बन्दाखेरि तपाईँले जानलाई पनि अब अन्यारो छ हामी छुवाको छुवाको जाने के
नसक्छ
अब माइती रोडबाटै सिङ्गलबारको डेसिङ गेटमा हेर्नु छ त्यो आज त्यो रुख कटान गरेको तपाईँको पञ्चायत व्यवस्था पञ्चायत स्यालो छ त्यो बन्द गर्दाखेरि अब अहिले चाहिँ अनि उता उता चाहिँ राम्रो बनाएको छ त्यो 62-63 अघि त्यो फुटपाथ त्यो हिँड्नै डर लाग्ने कि राम्रो बनाएको छ तर सैनिक इलाका भन्छ सैनिक बसेर त हामीले डर लाग्छ साँझमा हिँड्ने कुरै हुँदैन है आज भोलि पनि अब त्यस्तो गराएछ त्यो देखाएको छैन हामी त ऊ यस्तो नराम्रो छ त्यो जराको त्यो पञ्चायत ऊ हुन्छ हामी खबरदारी तोडिरहेको छ अब त्यस्तोमा कसरी त्यो सरकारको आँखा नपुग्या के गर्नु लागेको अनि त्यो जाँदा जाने हाम्रोमा के आयो भने त्यत्रो अर्बन एरियामा छवटा लेन आठवटा लेन बनाएको छ है अहिले बनायो त्यो टिभीमा सोद्धाखेरि मैले कसरी बनाएको छ अरब खर्च हुन्छ भन्यो भाइ कुनै पनि काम गर्दाखेरि हामी 35 वर्ष काम गर्दाखेरि 2-4 लाखको यता उता गर्दाखेरि प्लानिङ कमिसनबाट योजना स्वीकृत गराएर थप बजेट कहाँबाट आउँछ भनेर त्यसको कार्यक्रम बनाएर अर्थबाट स्वीकृत गर्नुपर्छ अब कुनै पनि कार्यक्रम बिना 6 अरब लाग्ने यत्रो बाटोघाटो यत्रो चौडा के गरायो होइन सुन्न सक्छ अब त्यो तपाईँ हामीको चाहिँ के हामी सडक क्रस गर्नुपर्छ हेर्नु त तपाईँको अब यस्तो 6 लेन बनाएर त्यो धोरी खोलामा त्यो बर्मरको धोरी खोलामा 6 लेन बनाउने कहिले अनि त्यहाँबाट बागमती चाहिँ उसले पानी सरमा त्यो 6 लेन पुल कहिले बनाउने मैले त्यो चाहिँ नचाहिने प्रायोरिटीमा गयो भने के भाइले
हुन्छ
हामीले चाहिँ पैसै नलाइकन पनि यो अपाङ्ग मैत्रीपूर्ण गर्नु भन्ने चिज त
सकिन्छ
अहिले नै पैसै नलाग्ने के त्यो एउटा कुरा अब यहाँबाट अब महाभारतपट्टि कुरा लाग्यो मलाई त तपाईँको थिरबम मल्ल धीरबन्दी कब्जा गरेको त्यो सँगसँगै त्यहाँ अपाङ्गो भएको अनसनमा बसेर मैले देखाएको छु हामी सेलिब्रेटीमा टोल पार्कमा उहाँ पनि धेरै फेमिलियर प्लेस मैले बरोबर देखाएको छु त्यो टोल पार्कमा विश्वेश्वर प्रसादको कोइला 16 सालमा सरकार आएपछि पनि अनसन बजाएको थियो हामीलाई के भिडियो आयो मुख्य सेना यिनीहरूको रहेछ तपाईँको केआइसिङले के परेर हेर्दै हेरेर भए त्यो अब यहाँलाई त थाहा हुँदैन र हामी जस्तै त्यहाँको इलाकाहरू त्यो फुल हेरिरहने लङ्गरो भएको गोली लागेर गोली क्रान्ति गराए यो अब क्रान्ति गर्ने विश्वेश्वर प्रसाद चाहिँ प्रधानमन्त्री भएर अब हेर्छ पनि हेरा चाहिँ
जति पनि यहाँले भन्नुभयो पोलिसी बनाउन त भट्टाभट सही गर्नु कस्तो के जान्छ धेरै समूह हुनुभएन नि सन्धि अभिसन्धि नियम कानुन सब बनाएको छ कानुन कोही पनि भएन यस्तो हुन्छ रिसोर्सेस कन्स पनि हो हामी अब रिसोर्स पनि छैन र समाजले पनि अब राम्रो डिसिजन पनि हेरिरहेको छ होइन एउटा च्यारिटीले यो त अब फुलको जन्मको भोको भनेर जस्तो जान्दैछ फाल्टुले त्यो समाजले पनि राम्रो डिसिजन हेरेको थिएँ पुरा च्यारिटीले बाटे
समाजको
रिसोर्सेस छिटिकै हुनु पर्छ र गर्न सक्ने पनि चाहिने चाहिने आफूले सरकारले पनि गर्न सक्ने चिज मात्र गर्न सक्नुपर्छ
हुन्छ अहिलेलाई छुट्याउँ अनि एकछिन व्यक्ति व्यक्तिकै रूपमा व्यक्तिले मैले त्यस्तो केही कमेन्ट छैन सही कुरा हो यहाँ त्यो अनसन बसेको कुरा भन्नुभयो मलाई धेरै यस्तो कुरा सुनाउनु भयो खुसी लाग्यो मलाई वास्तवमा त्यो समयमा त्यति जागरुक कुरा रहेछ होइन अहिलेसम्म पनि त्यो अब पोलिसीमा मात्र होइन अहिले प्र्याक्टिकल पनि केही भइरहेको छ यहाँ पर्तिर एउटा प्रोजेक्ट छ काठमाडौँ महानगर विभाग सडक विभागको उसले चाहिँ यो फुटपाथ बनाउँदैछ यहाँदेखिको असन इन्द्रचोक सबै एरियाहरू यो सिंहदरबारको अगाडि होइन यो सबै फुटपाथ फुटपाथको एउटा प्रोजेक्ट बन्दैछ अस्ति हामीलाई बोलाएको थियो म गएको थिएँ राष्ट्रिय अपाङ्ग महासङ्घबाट ल कस्तो फुटपाथ बनाउने अब मलाई त फ्रेन्डली भनेको के हो भनेर सोध्यो कि ल हामीले यस्तो यस्तो खालको भन्छ उसले त्यो प्रोजेक्टमा अहिले इम्प्लिमेन्टेसन सुरु भयो होइन प्रोजेक्टको कागजमा उसले चाहिँ दृष्टिबिनहरूलाई कस्तो टेक्टाइल भन्छ नि त्यो क्या सेतो छडीले गर्दाखेरि चाहिँ फिलिङ गर्ने कस्तो राख्नु पर्नु पर्छ कहाँ चाहिँ अपाङ्गता भएको व्यक्ति बस्ने व्हील चेयरलाई कहाँ राख्ने टोयलेट कसरी बनाउने सिंहदरको अगाडि दुईटा टोयलेट फ्रेन्डली बनाउने भन्ने कुरा समेत इन्क्लुड गरेको छ अब बनाउँछ बनाउँदैन त भोलि अलिकति जोडेको माथि हुन्छ सर अर्को चाहिँ
तपाईँको कुरालाई निकै कुरा थाहा भयो हामी यो विषयको मान्छे त होइन तर मैले यो अपाङ्गहरूको राशाको एउटा ठुलो लेखकको एउटा किताब पढेको थिएँ जो मान्छे अन्न थियो होइन त्यस्तै गरिकन यहाँको हाम्रो के झाँकी के भन्ने छ बरोबर लेख आइरहन्छ है ती कुराहरू पढ्दाखेरि मलाई के लाग्यो भने अपाङ्गहरूको पनि बौद्धिक स्तर अथवा इन्टेलेक्चुअल क्यापासिटी हुँदो रहेछ होइन त्यो इन्टेलेक्चुअल क्यापासिटीलाई जस्तो अर्को एउटा लेखिका थियो मरी पारिझाक अनि यिनीहरूको सङ्गत र यिनीहरूको कुराहरू सुन्दाखेरि तपाईँले भनेको कुराहरू जुन छ तपाईँको नियम बन्छ कानुन बन्छ तर के भने व्यवहारमै आउँदैन यो के भनेदेखि गुड गभर्मेन्टै भएन म्यानेजमेन्टै भएन के म्यानेजमेन्ट भएन भने उहाँले भने जस्तै दुई महिनापछि अथवा दुई वर्षपछि म जाने हो सही गरिदिए भने ठोक्थ्यो त्यसको रेस्पोन्सिबिलिटी के हो त्यसको वेब्सहरू कहाँ छ त्यसको रिसोर्सेस कहाँ छ त्यो कुनै पनि हाम्रो बौद्धिक क्षेत्रवालाहरूले सोचेन त्यसमाले यहाँ सबभन्दा बेमान को लाग्यो भने जो पढा लेखा विद्वान भन्यो तिनी बेमान लाग्यो उनीहरू इमान्दार भएन पोलिटिसियन मात्र होइन तपाईँ हामी पनि इमान्दार भएनौ त्यसको निम्ति के गर्ने त खै यत्रो बस्यो ठुल्ठुलो पढ्न पनि बसियो होइन कमाइयो तर त्यसको निम्ति के गर्ने त हामीले भन्ने आफ्नो रिभ्यू गरेर हेर्दाखेरि केही छैन त्यस्तै गरिकन अपाङ्गहरूको पनि धेरै गुणहरू देखाएको छौँ मैले अनि लेखकहरू मात्र होइन चिन्तक मात्र होइन अनि फेरि तपाईँको परोपकार गरेर हिँडेको पनि अपाङ्गहरू देखाएको छौँ तर यी सबै अनुभवहरूलाई तपाईँको सङ्गालेर तपाईँहरू बेला बेलामा लिट्रेचरहरू निकाल्नु भयो भने राम्रो हुन्छ सरकारहरूलाई जान पाइन्छ सोकल बुद्धिजीवीलाई पनि राम्रो प्रहार हुन्छ
म एउटा अन्तिम हुन्छ मलाई त्यति याद छैन युएन कन्भेन्सन आउनुभन्दा अगाडि युएन कन्भेन्सन ड्राफ्ट गर्ने एउटा थाई मान्छेसँग मेरो भेट भएको थियो थाइल्यान्डको प्रतिनिधिसँग भेट भएको थियो र यो युएन कन्भेन्सनको कुरा गर्दाखेरि मैले एउटा के भनेको थिएँ भने कन्भेन्सन बन्छ त्यसमा कन्ट्रीले एसेस पनि गर्छ तर इम्प्लिमेन्ट गर्दैन भने कन्भेन्सनमै तिमीले एउटा यस्तो बचाएर राख्नु पर्यो जस कारणले यु क्यान हाउ यु क्यान टेक एक्सन एगेन्स्ट दि नेसन अथवा कन्ट्री विच इज नट इम्प्लिमेन्टिङ दि कन्भेन्सन
त्यस्तो किसिमको चाहिँ नि तिमीले राख न मैले भनेको थिएँ त्यस्तो कुनै उपचार त्यस्तो केही छ मलाई याद छैन
तपाईँहरू मलाई यो सिआरपिडीको सम्बन्धमा चाहिँ अलिकति राम्रै ज्ञान छ म सिआरपिडी कमिटीमा भाग लिन पनि जेनेभामा गएर पनि आएर मैले यो सबैको पनि अनुभव पनि गरेर आएँ कमिटीले कसरी काम गर्छ भनेर पनि सिआरपिडीको दुई खण्ड छ एउटा अधिकार खण्ड छ दफा एकमा परिभाषा छ दुईमा त्यो विभिन्न शब्दहरूको अर्थहरू छ हुँदै जाँदा दफा 32 चाहिँ विभिन्न अधिकारका प्रावधानहरू छन् अनि दफा 33 चाहिँ 41 चाहिँ के छ भने कार्यान्वयनको पाठहरू छन् 33, 34, 35 चाहिँ के छ सम्बन्धित देशमा कसरी कार्यान्वयन गर्ने कस्ता खालका संयन्त्र बनाउने भन्ने कुरो छ भने अनि 35 चाहिँ संयुक्त राष्ट्रसंघमा कस्तो संयन्त्र छ भन्ने कुरो प्रावधान छ अनि सीआरपीडीको दफा 35 अनुसार चाहिँ के हुन्छ भने एउटा सीआरपीडी कमिटी भन्ने गठन हुन्छ सीआरपीडी संसारभरिका चाहिँ विभिन्न कन्ट्रीहरूबाट सीआरपीडी कमिटी गठन हुन्छ दक्षिण एसियाबाट अहिले चाहिँ थाइल्याण्डले प्रतिनिधित्व गरिरहेको छ थाइल्याण्डका एकजना व्यक्तिले नाम चाहिँ मैले अहिले भुलेँ उहाँले चाहिँ अहिले दक्षिण एसियाली मुलुकहरूबाट चाहिँ प्रतिनिधित्व गर्छ सीआरपीडी कमिटीमा सीआरपीडी कमिटीले के गर्छ भने प्रत्येक 4 वर्षमा अब नेपालले अनुमोदन गर्यो नि नेपालले चाहिँ 9 अनुमोदन गर्यो यो अहिले यो गएको अस्ति टाइम पुगिसकेको छ त्यो बुझाउनु प्रतिवेदन बुझाउनु पनि अहिलेसम्म बुझाएको छैन त्यो चार प्रत्येक पहिलोचोटि 4 वर्षमा अनि फेरि 3-3 वर्षमा चाहिँ उसले प्रतिवेदन बुझाउँछ त्यहाँ लगेर त्यो प्रतिवेदन बुझाउँदा अब त्यहाँ फेरि त्यही हो अघि भनेको कुरो यो मैले यो गरेँ सीआरपीडीमा यो छ दफा यतिमा यति मैले यस्तो त प्रतिवेदन त हो नि सम्झौता त हो ऊ त्यो जग्गा सग्गा किन्नु पर्यो काहीँ एग्रिमेन्ट गर्नु पर्यो बिट लिनु पर्यो भनेदेखि म यो गर्छु यति बजेसम्म यो खम्बा बनाउँछु यति सिमेन्ट बाल्य प्रयोग गर्छु भन्ने जस्तै कुरो त हो म यो अपाङ्गता भएको व्यक्ति यति गर्छु यस्तो ऐन बनाउँछु भनेर त्यहाँ लेखिएको छ कम्तीमा 2 वर्षभित्र चाहिँ डोमेस्टिक ऐन बनाइसक्नुपर्छ भनेर त्यहाँ लेखिएको छ अब जाने बेला त कम्तीमा बनायो भन्नु पर्यो भनेर यस्तै उस्तै भने पनि देखाउँला उनीहरूले चाहिँ बनाउनै पर्ने अवस्थाहरू आउँछ त्यो त्यहाँ गएर उनीहरूलाई सोधिन्छ तिमीहरूले के गर्यो भनेर त्यो प्रतिवेदन उनीहरूले बनाएर लान्छन् धारै पिसेको होइन अनि फेरि त्यहाँ गएर प्रस्तुत गर्छन् उनीहरूले त्यो कमिटीमा सीआरपीडी कमिटीको बैठक गर्छ प्रस्तुत गर्छन् कमिटीका मान्छेहरूले यसै गरी यस्तै अब त्यहाँ ठुलो हल छ त्यो हलमा चाहिँ त्यो मान्छेहरूले अलिकति सोध्छ अर्को कमिटीका मान्छेहरूले तपाईँले सीआरपीडीको धारामा यदि यस्तो लेखिया छ तपाईँले यो गर्छु भनेर छ तपाईँले किन गर्नु भन त्यो मन्त्री सचिव को गएको छ उसलाई उनीहरूले सोध्छन् सोधेपछि उनीहरूले चाहिँ त्यही किसिमले जवाफ दिन्छन् उनीहरूलाई चित्त बुझेन भनेदेखि अब तिमीहरूले तपाईँले चाहिँ अब अर्को कमिटीको मिटिङमा अथवा यति समयभित्र चाहिँ यो गरेर आउनुहोस् भनेर दिएको हुन्छ त्यो पुरा गरेको हुनुपर्छ भनेर दिएको हुन्छ र उनीहरूले त्यही कुरो वेबसाइटमा सबैतिर उनीहरूले त्यो फिराएको त्यो छरेको हुन्छ होइन त्यो पब्लिसिटी अथवा त्यसको चाहिँ ओनरसिपको लागि अनि त्यो अनुसार उसले काम गर्न सकेन भनेदेखि विश्व ऱ्याङ्कमा त्यो त लुज संस्था हो त्यसले त ठ्याक्कै अब नेपाललाई नै लडाएकोलाई थुनिदिने कुरो नै आएन त्यो त जेल भन्ने कुरो नै आएन उनीहरूले चाहिँ के भने कमजोर बनाउने अथवा उसलाई चाहिँ विभिन्न सेवा सुविधाहरूमा अथवा चाहिँ के भन्छ यो दिने के डोनेसनहरू अथवा यो दिने कुराहरूमा चाहिँ उसले कम ऱ्याङ्किङमा राखिदिने अरू किसिमका हुन्छ नि यो हाम्रो डब्ल्युएचओका विभिन्न प्रावधानहरू भने जस्तै यसलाई चाहिँ नेपाल चाहिँ अपाङ्गता क्षेत्रमा कमजोर छ युएनसँग त कमजोर हुन त कोही पनि चाहँदैन नेपाल पनि छल छाम तिक्रम जसरी हुन्छ एकदम सभ्य राष्ट्र बन्न खोज्छ त्यो कुरोमा चाहिँ उनीहरूले कमजोर पार्दो रहेछ त्यो गर्ने प्रावधानहरू चाहिँ छ अहिले सीआरपीडी कमिटीले त्यो गर्छ निर्देशनै दिन्छ तिमीले तिम्रा अस्पतालहरूमा कतिभित्र चाहिँ यो फ्रेन्डली बनाउन सक्छौ भनेर भन्छ म यतिभित्र गर्छु भनेर सुजाता कोइरालाले चाहिँ म चाहिँ यतिभित्र गर्छु भनेर उसले भनेकी नै हुन् अब भन्दा भन्दै अनि फेरि त्यो गर्न सक्दैन उनी गइसके हुन्छ अर्को मन्त्री आउँछ फेरि उसले गरेर फेरि यसो गरे भन्छ यस्तै गरेर चल्दो रहेछ प्रावधान चाहिँ छ सर त्यहाँ त्यस्तो छ त्यो कमिटीले हेर्छ त्यो न्यायालय जस्तै हो त्यो
अब राम्रो अवसरको लागि धन्यवाद सर म खास अरूभन्दा पनि मैले इन्फ्रास्ट्रक्चर जुन हजुरहरूको पोलिसी बनिरहेको छ म वातावरणका प्रभाव मूल्याङ्कनको पनि काम गर्ने गर्दाखेरि हामीले विभिन्न प्रोजेक्टहरू तपाईँको 25 बेडको हस्पिटलदेखि अथवा कुनै सडक निर्माण गर्दाखेरि पनि वातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्छ र त्यो पास गर्दै गर्दाखेरि हामीले कहिले पनि हामीलाई नयाँ यो त हामीसँग छँदा पनि थिएन र हामीले अरू प्लेन्टेसन हेर्दाखेरि पनि कहिले त्यहाँ स्टेयर भराइन पनि हाम्रो नर्मल हुन्छ अनि हस्पिटलहरू बनाएका हुन्छन् काठमाडौँमा अहिलेका भाडा घर हुन्छन् नि भाडा घरमा हुन्छन् अनि त्यस्तोमा त्यो स्टेयर केस जुन नर्मल टाइपको हुन्छ त्यो मात्रै खाएको हुन्छ अनि हजुरहरूले जुन अस्ति गरेर बन्द गर्नुभयो नि त्यो बन्द गर्नुभन्दा अगाडि नै तपाईँहरूले जुन यो वातावरणले प्रभाव मूल्याङ्कन गर्ने संस्थाहरू निकायहरू छन् उनीहरूलाई यो दस्तावेज चाहिँ दिएर यो नभइकन वातावरण प्रभाव मूल्याङ्कनमा पास नगरिसकेपछि त त्यो प्रोपोनेन्टले जसरी बनाउनै पर्छ नि त्यसो गर्दा चाहिँ अलिकति इफेक्टिभ हुन्छ कि भन्ने जस्तो वातावरण मन्त्रालयले गर्छ स्वास्थ्य मन्त्रालय स्थानीय विकास र सबै निकायहरूमा यो गर्नुपर्छ र त्यो त्यो ईआई रिपोर्ट भनेकै भोलिको निम्ति त्यो प्रोजेक्टको लागि विधिवत रूपमा त्यही अनुसार काम गर्नुपर्छ। इभन त्यो हामी चाइल्ड लेभल आउन पाउँदैनौँ भन्ने पनि हामीले उल्लेख गरेको हुन्छौँ। अनि भोलि इनकेस त्यो गर्यो भने त्यो प्रोपोनेन्ट राखेको त्यो जिम्मेवार सरकारको काम त प्रोजेक्ट जस्तो एउटा सानो सानो इकाइलाई पनि उसले रोक्न सक्ने भयो नि त। त्यसो गरेर चाहिँ अलिक इफेक्टिभ हुन्छ कि भन्ने लागेको हो सर। अनि यो कहिलेबाट लागु हुन्छ यो पनि हामी पाए पनि राम्रो हुन्छ।
हुन्छ, धन्यवाद। एकदम राम्रो कुरो उठाउनुभयो वास्तवमा। यो चाहिँ भर्खरै आएको दस्तावेज हो। यो चाहिँ भोलि चाहिँ नेपाल सरकारबाट त्यहाँ डब्लुटिसीमा चाहिँ लन्च गर्दैछ नेपाल सरकारले होइन। अनि यो लागु चाहिँ भइसक्यो, तर छपाईको काम बल्ल सिद्धिएर अब भोलिदेखि चाहिँ यो वितरण छपाई। अब यसमा पनि हामीले चाहिँ अब यहाँ कसरी अब तपाईँ हामीलाई सुनेर पनि काम छैन। हेर्नुहोस् यो हामीले छपाई चाहिँ राष्ट्रिय अपाङ्ग मात्र नेपाल सरकारको डकुमेन्ट राष्ट्रिय अपाङ्ग मात्र नेपाल प्रकाशन सहयोगी यस्तो छ। अब यो मानौ यो हाम्रो हो क्या, मानव यो राष्ट्रिय अपाङ्ग महासंघले नै सबै त्यो गरे हो भने जस्तो कि सरकारलाई यति एउटा यो छाप्नलाई 40,000 रुपियाँ लाग्यो, यति पैसा पनि छैन, लाजै मर्दो। तर तिमीहरूसँग पैसा छैन भने ल हामी भन्छौँ भनेर ह्यान्डिक्याप इन्टरनेसनललाई रिक्वेस्ट गरेर हामी सेन्टी कहाँ पैसा हुन्छ र भन्दा होइन। अनि ह्यान्डिक्याप इन्टरनेसनल हुन्छ म छापिदिन्छु नि त भन, अनि उसले हामी रिक्वेस्ट गरेर उसले हामीलाई पैसा पठाइदियो, हामीले छापिदिन्छ म 40,000 यो डकुमेन्ट 2000 प्रति छाप्दाखेरि 40,000 लाग्यो, यति पनि सरकारले
छाप्नु।
यो हुन्छ, यो त एकजनालाई मसँग एक्सपेक्ट मात्रै छ। भोलि डब्लुटिसीमा आउँछ आउँछ हामीसँग आउँछ, त्यहाँ भिक्री मण्डपमा सम्पर्क राख्नु होला। हामी यो त नेपाल सरकारकै डकुमेन्ट हो, यो चाहिँ जताततै किताब पसलहरूमा पनि पाउँछ होला भोलिपछि, होइन नपाउने पनि सवाल छैन। हामी कहाँ आउनु भने हामी उपलब्ध गराउँछौँ, हामीसँग यो हुन्छ। यस्तो स्थिति छ होइन। अनि यो चाहिँ भर्खरै आएको डकुमेन्ट हुनाले छ। यो वातावरण प्रभाव सम्बन्धी जुन संस्थाहरू छन् उहाँहरूसँग हामी सहकार्य गर्न एकदम तत्पर छौँ। तपाईँहरूसँग चाहिँ हामी इन्ट्राक्ट, तपाईँहरूको कार्यक्रममा हामीलाई पनि निमन्त्रणा गर्नुहोस्, कुनै त्यस्तो छ भने हामी आएर हाम्रो कुराहरू ताकि तपाईँहरूलाई पनि त्यो फ्रेन्डली हुनलाई मद्दत गरोस्। हामी पनि तपाईँहरूलाई हाम्रो कार्यक्रमहरूमा निमन्त्रणा पक्कै पनि गर्छौँ। हामीले चाहिँ नयाँ संस्थाहरूलाई सामान्यतया नयाँ जो हामीसँग काम गर्न चाहनुहुनेलाई चाहिँ एकदमै वेलकम गर्ने गरेका छौँ। राष्ट्रिय अपाङ्ग महासंघ छात्र संस्था हुनाले हामीसँग कार्यक्रमहरू पनि नआउने चाहिँ होइन। हेर्नुहोस् एक किसिमले चाहिँ अब एनजीओहरू मोबिलाइजेसनमा राष्ट्रिय अपाङ्ग महासंघ पनि अघिल्लै पंक्तिमा छ। यसले पनि धेरै मान्छेहरूसँग अब अपाङ्ग क्षेत्रमा विदेशीहरूले पनि पैसा पनि अब दिइनैरहेका छन् होइन, कामहरू नभएको होइन भइरहेका छन्, त्यहाँ भइ नै रहन्छ। तर पनि यो हुँदो चाहिँ साध्य चाहिँ हुँदो रहेछ कि। अब यो सरकारको डकुमेन्ट हामीले प्रचार गरेर साध्यै छैन क्या। यो कतिचोटि मात्रै हामीले गरेर साध्य गर्नु, यो सरकारले त ट्याक्क यो गर्नुपर्छ, यो तिमीहरूलाई यो अनुसार गर भनेर यो ड्राफ्ट गरेर त्यही त यो छाप्न त हामी फेरि पनि छाप्छौँ, यो त केही छैन। अब सरकारले के भनेदेखि कम्तीमा यो डकुमेन्ट प्रयोग गर भनेर फाइलिङ गरेर खामबन्दी गरेर गाविसमा पठाइदियो भने सचिवले सिरियसली लिन्छ, उसले लागू गर्छ। हामीले लगेर ल यो आएको छ यो बम्ने गर भन्यो भने त्यसले लगेर हालिदिन्छ, उसले टोकरीमा हालिदिन्छ। संस्कार यस्तो छ,
कार्यान्वयन पक्ष सरकारै हो नि,
सरकारै हो।
गाविसदेखि लिएर जिल्ला सबै कहाँ सिडिओमा पनि सरकारको माध्यमबाटै जानु पर्यो नि,
जानु पर्यो।
हाम्रो माध्यमबाट कहाँ लागू गर्छ
यस्तो छ कि। त्यो हुनाले हामीले पक्कै पनि हामी सहकार्य गर्नुपर्छ। अब हामीसँग पहिले हाम्रो कुनै जस्तो भएको राष्ट्रिय अपाङ्ग महासंघ भएको छैन, मलाई जानकारी छैन। छैन भनेदेखि भिक्री मण्डपमा राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय चाहिँ सजिलै भेटिन्छ, त्यो ठुलो हलको पछाडिपट्टि। कृपया म यहाँलाई चाहिँ अनुरोध गर्छु, अथवा यहाँहरूको संस्थामा त्यहाँ हामी चाहिँ सम्पर्कमा बसौँ, जुनसुकै कुरामा हामी सहकार्य गर्न हामी तयार छौँ। हामी साथीहरूलाई बोलाएर इन्क्लुड गर्न हामी एकदमै खुसी हुन्छौँ, त्यसमा चाहिँ हामीलाई खुसीको विषय
मैले हाम्रो त्यो तपाईँको जत्र हाम्रो अपाङ्ग हाम्रो पुस्तकालय छ नि, पुस्तकालय मैले सब अपाङ्ग मैत्री बनाएको छु हुँदैन नि, म त्यो पुस्तकालयको महासचिव छु आजकल, त्यो व्हिलचेयरै बस्ने गरेँ सबैजना। त्यो अनफोर्चुनेटली एउटा के गल्ती भएछ भने टोइलेट त्यहाँ नि व्हिलचेयर बस्ने बनाइदिनु, मलाई अपाङ्गहरूले गाली गरे, तपाईँ राख्न पनि यस्तो बनाउने भनेर गाली गरे। मैले अपाङ्गहरूको ल्याएर एकदम मिटिङै गरेको छु त्यहाँ, तपाईँलाई कस्तो किसिमको ऱ्याक चाहिन्छ, कति किताब झिक्न तपाईँलाई, कति हाइकु चाहिन्छ, सबै कुरा मैले एकचोटि गरेको छु क्या। मैले ब्रेल किताब पनि राखेको छु त्यहाँ, ब्रेल किताब पनि राखेको छु, तर ब्रेल किताब मैले किन्नै खोज्दा नै पाइएन। त्यस कारण मैले चाहिँ नि त्यो अपाङ्ग मैत्री नै बनाऊ भनेर नि लाइब्रेरीमा त्यस्तो किसिमको पनि एसेसमेन्ट राखेको छु।
मुकुन्दजीलाई धेरै धेरै धन्यवाद, उहाँ आइदिनु भयो हाम्रो निमन्त्रणालाई स्वीकारेर। तपाईँहरूलाई पनि धन्यवाद। मुकुन्दजी अन्तिममा के भन्नु चाहिँ,
अब हामी यति बस्यौँ, अलिकति छलफल गऱ्यौँ होइन, म आफू पनि मलाई पनि के लाग्छ भने यो वास्तवमा हामी सबैले यो कुरो सुन्नुपर्छ, यो गरौं भनेदेखि नगर्ने भन्ने कुरो छैन। जोसुकै मान्छेले जतिखेर पनि जे पनि हुन सक्ने र हामीले बेलामा केही गर्न सक्यौं भने म हाम्रै कमिटीमा पनि राष्ट्रिय अपाङ्ग महासंघमा पनि मैले कहिलेकाहीँ यस्ता अप्ठ्यारा कुराहरू पनि गर्छु बेला बेलामा, साथीहरू पनि सधैँ यस्तो भनेर कहाँ हुन्छ भन्ने खालको कुरा नै गर्नुहुन्छ। म चाहिँ एकदम क्लियरली कस्तो भने केही न केही गरेर सोसाइटीलाई केही गरेर देखाउनुपर्छ, जोसुकै किन नहोस्, पछाडि परेका के गरेर के गर्दा हुन्छ, एक एक गरेर कम्ती यो गरे भनेर देखाउन सक्ने काम चाहिँ गर्दैनौँ भनेर चाहिँ मैले राष्ट्रिय अपाङ्ग महासंघ आएपछि कम्तीमा हामीले दुईवटा तिनवटा काम गर्यौँ। एउटा त्यो पाठ्यक्रम बनाउने काम चाहिँ म आफै लागेर अनि गरेर त्यहाँ सब पुर्याएँ मैले, अहिले त्यो पनि यसरी छापिने क्रममा छ, पैसा मागिरहेको छ अहिले पनि, त्यो कुनै मागेर छाप्नुपर्ने अवस्था छ, यो पनि बन्यो, हामी सबै टिम मिलेर बन्यो। यसै गरी हामीले हरेक क्षेत्रबाट नेपाली अनुवाद पनि गरेका छ, यी यस्ता हामीले चाहिँ यो ऐनहरूको चाहिँ यस्तो संग्रह पनि बनाएका छौँ नबनाएको होइन, यस्ता डकुमेन्टहरू हामीसँग प्रशस्तै छन् नभएको होइन, कतिपय हामीले 2000-3000 प्रति बाँडेर बनाएर छाप्ने पनि गर्छ, हामी सबैले सहकार्य गरौँ। अपाङ्गताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त उनीहरूको चाहिँ लाई समावेशी हुने गरी काम गर्यौँ भने सबैलाई काम लाग्छ। भोलि गएर तपाईँ हामी सबैलाई पनि जुनसुकै बेला पनि लाइफ अलिक एक्सेसिबल हुन सक्छ, त्यस कारण हामी सबैले क्षेत्रमा काम गर्नुपर्छ भनेर भन्न चाहन्छु म। सबैले यो त लागि नै रहनु भएको छ, हामी मार्फत अझ सञ्जाल फैलाउँ, यहाँ सबैले मेरो कुरा अलिकति सुन्नुभयो, त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। र मलाई चाहिँ यो पोलिसीको डिस्कस यो सिरिजमा अपाङ्गता इस्यु राख्नु भएकोमा पनि मलाई एकदमै खुसी लाग्यो, र देवेन्द्रजी लगायत मार्टिन चौतारी यो हाम्रो सम्बन्धित जो आयोजक हुनुहुन्छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।